بسم الله الرحمن الرحيم. آپ جس مقصد کے لیے یہاں تشریف لائے ہیں اور جس پارٹی کی قیادت آپ کو لائی ہے, آج روانگی سے پہلے سوال و جواب بھی آپ کا حق ہے, غالباً ظہر کے بعد جانا ہے انشاءاللہ. اس لیے آج کی اس نشست کو دو حصوں میں تقسیم کر لیتے ہیں. ایک بات وہ ہے جو آپ سے کہنی ہے اور ایک حصہ آپ کا ہے جو آپ پوچھیں. اللہ تعالی نے عقل کی قرآن کریم میں بہت تعریف فرمائی ہے. اور یہاں تک اسے بیان کیا ہے کہ لوگ جو جہنم میں جائیں گے ان سے پوچھا جائے گا کہ الم یاتکم نذیر, کیا تمہارے پاس انبیاء علیہ السلام یا ان کا پیغام نہیں آیا تھا؟ تو کہیں گے کہ لو کنا نسمع, اگر ہم نے خدا کے پیغام کو سنا ہوتا, دھیان دیا ہوتا, او نافل, یا خدا کا پیغام سننے کے بعد کوئی عقل سے کام دیا ہوتا, تو ما کنا فی اصحاب السعیر, تو ہم آج جہنم میں یوں نہ پڑے ہوتے. تو جہنم میں جو چیزیں لے جاتی ہیں ان میں سے ایک چیز انسانی عقل کا غیر صحیح استعمال ہے. انسان عقل کو ماورائے عقل چیزوں میں استعمال نہ کرے. بس وہ آخری حد ہے. اگر وہ اسی عقل کو وہاں استعمال کرنے کی کوشش کرے گا تو اس کا لازمی نتیجہ الحاد ہے. عقل سے ماورا چیزیں جہاں اس کی رسائی ہی نہیں ہے, عقل جن چیزوں کو سمجھ ہی نہیں سکتی, کیونکہ انسانی عقل وہ جو کچھ بھی خبر دیتی ہے وہ محتاج ہے حواس کی, اور حواس کے ذریعے جو علم حاصل کیا جاتا ہے وہ ہمیشہ قطعی نہیں ہوتا. حواس کے ذریعے علم حاصل کیا جاتا ہے, بہت آسان بات ہے, آپ اس جملے کو ہی سمجھ سکتے ہیں. دیکھنے سے علم حاصل ہوتا ہے, سننے سے علم حاصل ہوتا ہے, چھونے سے علم حاصل ہوتا ہے, سونگنے سے علم حاصل ہوتا ہے. یہ پانچوں سینسز جو ہیں یہ عقل کے مخبر ہیں, عقل کے جاسوس ہیں. آنکھ بتاتی ہے کہ چیز کا رنگ سیاہ ہے، آنکھ کے قرب اور بعد سے خبر بدلتی ہے، دور سے دیکھتا ہے کہ سیاہ ہے، اور جتنا اس چیز کے قریب چلا جاتا ہے پھر پتا چلتا ہے کہ یہ تو ارغوانی ہے۔ ارغوانی کو کیا کہتے ہیں؟ بہت بہت آسان لفظ ہے، اس وقت ذہن میں نہیں آ رہا لیکن ہے بہت آسان لفظ۔ لش گرین ہوتا ہے، ایک اسی سے ملتا جلتا لش ریڈ بھی ہوتا ہے، ارغوانی پنکی کا کلر، پانی میں ملنے سے پہلے رنگ اور ہوتا ہے، اور پانی میں جب ملتی ہے تو اس کا رنگ پھیکا پڑ جاتا ہے۔ اس لیے انسان دوری میں جو فیصلہ کرتا ہے کہ یہ رنگ سیاہ ہے، قربت میں پہنچ کے اس فیصلے کو بدل دیتا ہے۔ کم سنائی دیتا ہو تو وہ بات کچھ کرتا ہے، سمجھنے والا کچھ اور سمجھتا ہے، اور اونچا کوئی بولے تو پھر حقیقت کا ادراک ہو جاتا ہے کہ اچھا یہ لفظ یہ نہیں یہ ہے۔ تو عقل اس پہ فیصلہ دیتی ہے، فالج ہے اس کے ہاتھ پہ انگارہ رکھتے ہیں تو وہ سنتا ہے سمجھتا ہے، لیکن اس کا ہاتھ سے خبر نہیں دے گا کہ یہ آگ ہے، اسے آنکھ کے ذریعے پتا چل سکتا ہے کہ یہ انگارہ ہے۔ احساس کی قوت ختم ہو گئی نا تو عقل اپاہج ہو گئی، عقل کے ذرائع جتنے مستند ہوتے ہیں عقل کا فیصلہ بھی اتنا ہی مستند ہوتا ہے۔ ہمارے پاس کوئی ذریعہ ان پانچوں کے علاوہ نہیں ہے، اگر ہے تو پھر چھٹی حصہ ہے کہ آدمی کہتا ہے میرا خیال ہے ایسے ہوگا، میری چھٹی حص یہ بتاتی ہے کہ یہ شخص شرارتی ہے، چھٹی حص یہ بتاتی ہے کہ اس کو یہ کام دے دیا جائے نہ نبھا لے گا۔ پھر اس کے بعد ہمارے پاس کوئی ساتویں حص باقی نہیں ہوتی۔ عقل جب اس ساتویں حص پہ پہنچ کے مسائل کو چھیڑتی ہے تو منہ کی کھاتی، یہ ہے اس کا استعمال۔ عقل نارسا چیز کی تک رسائی کا نام ہے، لیکن اس کی بھی کچھ لمٹس ہیں۔ آنکھ دیکھتی ہے یقیناً کتنا دور تک، چند مائل کے بعد، میل بھی بڑی چیز ہے، کتنی منتاح ہوتی ہے، ہاں لیکن وہ چیز نہیں نظر آتی، وہ کلیئرنس نہیں ملتی۔ ایسے ہی سنے گا تو کتنی دور تک کی آواز سن لے گا، ایک حد پہ پہنچ کے سماعت ختم ہو جاتی ہے۔ بالکل عقل کی بھی ایک حد تک رسائی ہے، جتنی عقل کی گاتے پھرتے ہیں نا یہاں پہنچ کے وہ فیل ہو جاتے ہیں۔ کوئی چیز ایسی نہیں ہے کہ اس ساتویں حص کی خبر دے کہ وہ بھی کوئی چیز، بس یہ عقل کی جس طرح آنکھ کی کان کی ایک حد متعین ہے اس کی بھی ایک حد متعین یہ ساتویں حس جو ہے نا بلکہ اس سے پہلے یہ دیکھیے کہ اگر کوئی آدمی بہرا ہو پیدائشی طور پہ تو اسے کہا جائے کہ آواز اس طرح ہوتی ہے بہت خوبصورت مسحور کن اور ایسی بھی ہوتی ہے کہ سن کے جی جاتا ہے کہ کانوں پہ ہاتھ رکھ لے تو اس کے لیے کوے کی آواز اور مشہور گانے والے کی آواز دونوں برابر ہے ایک آدمی کی قوت لامسہ چھونے کی قوت نہیں رہی تو اس کے لیے ریشم اور گلی کا پتھر دونوں برابر یہ ساتویں حس جو ہے نا موسیقی مثلا ایک پاگل ہوا جا رہا ہے گانا موسیقی غزلیں سن کے اور جس کی قوت سماعت ہی نہیں ہے وہ کہتا ہے کہ قوت سماعت دنیا میں کسی کی بھی نہیں موسیقی میں کوئی مزہ ہی نہیں ہے تو دنیا کی اربوں کی آبادی اسے جھٹلا دے گی کہے گی بھیا جو چیز تمہارے ادراک میں نہیں ہے اس کا مطلب یہ نہیں ہے کہ اس کا وجود ہی نہیں ہے عدم علم عدم وجود کو مستلزم نہیں ہوتا کسی چیز کا علم نہ ہونے کا مطلب یہ نہیں ہوتا کہ وہ چیز سرے سے ہے ہی نہیں یہ اصول کی بات آپ کسی بچے کو بتائیں کہ بحر القاہل اتنا بڑا سمندر ہے بحر اوقیانوس اتنا بڑا سمندر ہے اس بچے کے تصور میں چیز سماتی نہیں تو جب اس کے تصور میں یہ چیز نہیں سماتی تو اس کا مطلب یہ تھوڑا ہی ہے کہ سمندر نہیں ہے وہ ہیں یہ چیزیں بہت مرتبہ انسانی زندگی میں پیش آتی ہیں امکان اور وقوع دونوں الگ چیزیں امکان کا قائل ہوتا ہے وقوع کا نہیں یہی پہنچ کے بحث چھٹتی ہے بچہ کہتا ہے کہ ابا افریقہ میں سفید بھینسیں کالا دودھ دیتی ہیں باپ سن لیتا ہے کہتا ہے بیٹے بالکل ممکن ہے دنیا میں کہیں سفید بھینسیں سیاہ دودھ دیتی ہوں اگلی بات یہ ہے چڑتی کہ ایسے ہوا ہے کہ نہیں ہوا وقوع کی بات کرو نہیں ہوا تو یہ خبر چھوٹ ہے اور ہوا ہے شہادتیں ہیں میرے علم میں نہیں ہے تو یہ خبر سچ ہے اگرچہ مجھے نہیں معلوم اس لیے امکان اور وقوع دونوں میں فرق کرتے رہنا چاہیے امکان اس بات کا بھی ہے کہ آج ظہر کی نماز کے بعد قیامت برپا ہو جائے لیکن ایک آدمی مختلف چیزوں کو دیکھ کر یہ حکم لگاتا ہے کہ وقوع نہیں ہو سکتا ابھی بڑی دنیا باقی ہے بہت چیزیں آنی ہیں اس کو نہ سمجھنے کی وجہ سے بحث چھٹتی ہے وہ اصرار کیے جا رہا ہے کہ اللہ تعالی نے اس دنیا جیسی 10,000 دنیا آج بنائی ہے وہ کہتا ہے امکان ہے خدا چاہے تو 10,000 کا 10 کروڑ بنا سکتا ہے لیکن کیا ایسے ہوا ہے ہوا کچھ نہیں
تو علم جو حواس خمسہ سے ہمیں حاصل ہوتا ہے نا, اور چھٹی حص, اس کے بعد ایک ساتویں حص بھی ہوتی ہے, وہ حص ہمارے پاس نہیں ہے, تو اس کا مطلب یہ نہیں ہے کہ وہ ہے ہی نہیں. امکان تو بہرحال ہے, خدا کوئی آٹھویں حص پیدا کر دے. خدا وقت اور زمانے سے کسی آدمی کو نکال لے, وقت سے, زمانے سے, جگہ سے, اور وہ ایک برس میں اتنا کام کر لے جتنا دنیا میں 500 سال میں ہو سکتا تھا, تو یہ کوئی مشکل بات نہیں. امکان اور وقوع ہے. یہ کوئی آگے کی حص جو ہے نا, چھٹی حص کے بعد, یہ اللہ تعالیٰ انبیاء علیہ السلام کو دیتے ہیں. اور نبی کے حواس ایسے ہوتے ہیں کہ ایک دھماکے کی آواز آتی ہے, وہ لوگ اوپر دیکھنے لگتے ہیں کہ یہ کہاں انفجار ہوا ہے, دھماکہ ہوا ہے, یہ کیا ہو گیا ہے. سننے والے بس اتنا سمجھتے ہیں کہ آواز آئی, اور نبی حضرت رسالت مآب صلی اللہ علیہ وسلم فرماتے ہیں کہ یہ اتنے 100,000 سال پہلے پتھر جہنم میں پھینکا گیا تھا, اور وہ آج جا کر جہنم کی تہ سے ٹکرایا ہے, اور یہ آواز تھی. اس آواز کی حقیقت تک پہنچنے کے لیے جو حصہ ہے ہمارے پاس نہیں. اب ہم اگر اس کا انکار کرتے ہیں تو یہ ایسے ہی ہے جیسے بہرا آدمی موسیقی کا انکار کر دے, وہ بے موسیقی ہوتی. اسی لیے حضرت رسالت باب صلی اللہ علیہ وسلم نے فرمایا کہ میں وہ کچھ دیکھتا ہوں جو تم نہیں دیکھتے, اور میں وہ کچھ سنتا ہوں جو تم نہیں سنتے, اور اللہ کی قسم اگر تم وہ سننے اور دیکھنے لگ جاؤ جو انکشافات مجھ پہ ہوتے ہیں, تو تم تو اپنے مردوں کو دفن کرنا چھوڑ دو, اور تم تو جنگلوں کی طرف بھاگ جاؤ. اللہ کی طرف سے جب علوم کا فیضان ہوتا ہے, اور خدا جب خود کسی کو علم دینے کے لیے آ جاتا ہے, تو پھر اللہ اس ظرف میں وسعت کو پیدا کر دے. ایک فریکوینسی تک آپ سن سکتے ہیں, وہ فریکوینسی اگر بڑھ جائے تو کانوں سے خون بہنے لگے, دل پھٹ جائے. آواز ہے نا, اس کا اثر ہے. اور ایک آدمی کی سننے کی صلاحیت اس فریکوینسی سے کہیں زیادہ ہے, تو اس آواز کے اثر سے ممکن ہے 10,000 آدمی مر جائیں اور وہ نہ مرے, کیونکہ اس کا ظرف وسیع ہے نا. اس لیے یہ انسانی شعور جو ہے اس کو بیدار کرنا چاہیے. شعور کی سطح جتنی بلند ہوتی ہے, عقل جس سطح تک پہنچتی ہے, اسی قدر انسان جنت میں بلند درجہ پائے گا. جتنا زیادہ جو شخص عقل کو استعمال کرتا ہے, اللہ اس پہ پھر نئے علوم اور دروازے کھولتا ہے, لیکن ایک لمٹ ہے بس. اب وہ آدمی اگر یہ کہے کہ جو چیزیں ساتویں حص سے پتہ چلتی ہیں ان کا وجود ہی نہیں ہے, اور ساتویں حص نام کی کوئی چیز نہیں, تو یہ شخص اپنی عقل کے کم ہونے کا ثبوت فراہم کر رہا ہے. حقائق اپنی جگہ پہ ٹھیک. اس لیے اعتقاد جو ہوتا ہے, عقیدہ, اس کا پورا ایک حصہ ایسا ہوتا ہے جو انسانی عقل سے ماورا چلا جاتا ہے. انسانی عقل اس حقیقت کو نہیں دریافت کر سکتی. علامہ اقبال سے کسی نے پوچھا اور یہ چیز وہ علی سینہ کے ساتھ بھی پیش آئی تھی. آپ محنت کر کے اگر پڑھیں ارسطو، افلاطون، سقراط، فیثاغورس، ارسطاٹل کا نام آپ سنتے ہیں، یہ لوگ اتنی بلندی پر فائز تھے کہ ان کا کہا گیا ایک جملہ پوری دنیا کو اپنی گرفت میں لے لیتا ہے. بہت بلند شعور. آپ ان چیزوں کو پڑھیں تو پتہ چلے گا کہ پورا ایک جہان آباد ہے. ملا صدرہ ہیں، ملا صدرہ اتنے بڑے آدمی ہیں کہ خود اہل تشیع میں شاید ہی اس پائے کا کوئی آدمی. ملا صدرہ نے علم کے کتابوں کے پڑھنے کے بعد 10-12 سال بالکل تنہائی میں بسر کی، اور وہ جو کچھ اس دنیا کے احوال لے کر آیا ہے اور جو کچھ اس نے بتایا ہے، کمال کا آدمی. علی سینہ، فارابی. علی سینہ پہ ایک فلم بھی بنی ہے مغرب سے، غالباً لندن کے قریب سے ایک لڑکا چلا ہے، اس کو انہیں پکچرائز کیا ہے. وہ ابو علی سینہ کے پاس آیا ہے، اس نے پڑھا ہے، پھر مشرق کے علم اور طب کو لے کے وہ مغرب میں گیا. بڑے عجیب و غریب انکشافات. کئی لوگوں نے کہا اس پہ فلم آئی، ہم نے چونکہ دیکھ ہی نہیں، اسے پتا بھی نہیں کیا ہوگا اس میں، لیکن امر واقعہ میں یہ ہوا ہے. اس لیے یہ جتنے بڑے لوگ ہیں نا، ان کو پڑھ کے انسان کی اپنے علم کی سطح بلند ہوتی. علامہ اقبال، ان کو یہ بھی مرحلہ پیش آیا تھا. کسی نے ان سے پوچھا کہ اللہ کے ہونے کی کوئی دلیل ہے، تو انہوں نے کہا وجدان. اس کا کوئی عقلی دلیل ان کا کوئی. یہ جتنے خدا کے وجود پہ بحث کرتے ہیں نا، ان سے کہتے ہیں کہ ایک سوال یہ بتاؤ کہ کیا یہ طے ہو گیا ہے دنیا میں، بالکل پکا مسئلہ ہے، جیسے زمین گول ہے، ایک پکی چیز ہے، جیسے یہ پکی بات ہے کہ زلزلہ آتا ہے زمین کے ارتعاش کی وجہ سے، بالکل یہ پکی بات طے ہو گئی ہے کہ خدا نہیں ہے. کہتے ہیں جی نہیں، طے تو نہیں ہوا. ہم کہتے ہیں پھر اس کا مطلب یہ ہوا کہ بحث کا میدان ابھی کھلا. اور دوسری بات یہ بتاؤ کہ اگر خدا ہے ہی نہیں اس کائنات میں، تو دنیا کو ظلم سے کون باز رکھ سکتا ہے؟ اس کا کوئی حل نہیں. کتابوں میں تو آیا ہی ہے، ایک صاحب نے ہم سے خود بھی کہا، انہوں نے کہا اگر دنیا کا نظام قائم رکھنا ہے تو خدا کے ساتھ احتساب کا تصور آتا ہے کہ اللہ پوچھے گا، انعام دے گا یا سزا دے گا. تو یہ جو احتساب کا تصور آپ خدا کے ساتھ باندھتے ہیں، انہوں نے ہم سے کہا کہ آپ احتساب کا تصور خدا کے ساتھ باندھتے ہیں، یہ ہمیں اس بات پر مجبور کرتا ہے کہ ہم ایک خدا بنا لیں، گھڑ لیں اپنے پاس سے، اگرچہ ہے کوئی نہیں لیکن ہمیں گھڑنا پڑے گا. ہم نے کہا اگر اصل نکل آیا تو پھر کیا ہوگا؟ तो घरने की क्या जरूरत है, मानी क्यों ना लें। इसलिए गुलिसीना ने शिफा में ये बात लिखी है, कमाल की चीज है यार। जायरस का एक हिस्सा जो तिब से ताल्लुक रखता है, डॉक्टर समझ सकते हैं, हम तो नहीं समझ सकते। एक हिस्सा उसका फलसफे से ताल्लुक रखता है। गुलिसीना कमाल का आदमी। अब उसकी किताब का तर्जुमा अंग्रेजों ने किया है और जिन प्रोफेसर्स ने किया है वो खुद कमाल के लोग हैं। उन्होंने उसे पढ़ के तर्जुमा किया है और उन्होंने उस पे जिसे कहते हैं ना डोंगरे बरसाए। उनका कलम गुलिसीना की तारीफ करते नहीं थकता कि उस जमाने में इतना जबरदस्त ज़हन ये था मुसलमानों के। वो कहते हैं अब जिन तहकीकात पे पहुंचे हैं ये शख्स उस वक्त उन तहकीकात पे पहुंच चुका था। हमारे यहां तालीम महदूद हो गई है मुआश के साथ कि वो पढ़ो जो तुम्हें पैसा ला के दे, उसके अलावा हम पढ़ते नहीं। तो अल्लामा इकबाल ने कहा बिजतान, अल्लामा इतने बड़े आदमी थे कि उस जैसा हीरा सख्त जुबान इस्तेमाल करें गधों के हत्थे चढ़ गया। उनकी जिंदगी में तो क्या पहचान था, अब तक उस शख्स की पहचान में ना आई। खुदा ने अगर क्यामत में पूछा कि इतना बड़ा आदमी तुम्हें दिया था तुमने क्या किया, तो अल्लाह को जवाब देना पड़ेगा। अल्लाह सिर्फ यही नहीं पूछेगा कि खाना कितना खाया था और पैसा कहां से आया था और मेरी इन नेमतों की तुमने क्या कदर और नाकदरी की थी। खुदा ये भी पूछेगा कि इतनी जबरदस्त लीडरशिप मैंने चुन के तुम्हें दी थी तुमने किया क्या। उनके अलूम, उनके अफकार, उनका मुताला अगर आप पढ़ें तो उन किताबों को समझने का हमारा दिमाग नहीं जहां पहुंच के वो कहता है कि ये नजरिया मेरे लिए नाकाबिले कबूल है। क्या लिखा है कि 15 साल कुरान करीम को पढ़ता रहा हूं और कुरान की एक एक आयत को समझने के लिए महीनों उस पर गौर किया और कितनी आयात हैं जिनपे अब भी गौर करता हूं समझ में नहीं आती। लंदन कॉलेज में 6 महीने अरबी पढ़ाते रहे। लंदन कॉलेज का मायार है लंदन यूनिवर्सिटी, यूनिवर्सिटी का मायार लंदन का वो यकीनन उस तालीम के मायार से कई गुना ज्यादा अच्छा था जो हिंदुस्तान में हमारे यहां पढ़ा रहे। 6 महीने उन्होंने अरबी पढ़ाई, हमें उर्दू की समझ नहीं आती, हमें उनका एक मिसरा समझ में नहीं आता। लुगवी तौर पे वहां पढ़ाते रहे और एक खत में उन्होंने लिखा है कि मैं जब 4 साल का था तो मेरे वालिद के पास सियालकोट में शाम को बहुत से बाबे आ जाते थे बुड्ढे और मेरे वालिद उनसे बातचीत करते थे, फलसफे की बहसें होती थी और इब्ने अरबी और इन बड़ी शख्सियात का नाम तो मैंने उस वक्त से सुन रखा है जब मैं अपने वालिद के कदमों में बैठ के खेलता रहता। माहौल था ना? अपनी अगली नस्ल की तरबियत। ये जो लोग हकायक की दुनिया पर एतबार नहीं करते उनकी बड़ी मुश्किल ये है कि उन्हें हाथ पकड़ के आगे ले जाने वाला नहीं होता. लामा ने लिखा है कि अगर होता वो मजजूबे फरंगी इस जमाने में, इकबाल उसको बताता कि मुकामे कबरिया क्या गोयटे के मतलब. वो कहते हैं गोयटे एक मुकाम पर पहुंच के रुक गया था, खुदा के कुर्ब की तरफ चल रहा था. अगर मेरे जमाने में होता तो मैं उसका हाथ पकड़ के उसे मुकाम से निकाल लेता. एक जगह लिखा है काश गोयटे, ये जर्मनी का शायर, इतना बड़ा आदमी, काश हज़रत मुजद्दिद अल-फ़िसानी का या सैयद साहब रहमतुल्लाह अलैह के लिखा है कि अगर ये हजरत के जमाने में होता तो हजरत इसे मुकाम से निकाल देते जहां पहुंच के वो अटक गया. इसलिए जो लोग हकायक की दुनिया का इनकार करते हैं ना, ये नहीं है कि सारे झूठी बोलते थे. अल्लामा एक जगह लिखते हैं कि मैं सोया हुआ था, एक आदमी आया और उसने मुझे जगाया. मैं जागा, उसने कहा मेरे साथ आओ, तो मैं उनके पीछे चल पड़ा. फिर उन्होंने मुझसे कहा कि 500 आदमियों की फौज तैयार करनी. आपके चेयरमैन इमरान खान साहब एक दिन कहने लगे कि 200 आदमी चाहिए. और उम्र गुजर गई और अभी तक 100 भी नहीं मिले. कहने मैं लिखता हूं नाम जिसको मैं समझता हूं कि ये आदमी है, ठीक है. तो उन्होंने पूछा कितने हुए, कहने लगे 80 आदमी अब तक मिले. तो हमने कहा ये 80 भी जब मैदान में उतरेंगे तो पता चलेगा कि कौन कितने पानी में. तो अल्लामा कहने लगे कि उन्होंने मुझसे कहा कि 500 आदमियों की फौज तैयार करनी. तो मेरा एक टेबल था, लालटेन ऑन की रखी, लिखा, कलम रखा, और पीछे मुड़ के जो देखा तो कोई था ही नहीं. तो अनारकली लाहौर में मैं नीचे उतरा तो एक सिपाही फिर रहा था. मैंने कहा तुमने एक बाबा को देखा है इतनी लंबी दाढ़ी, इतना नूरानी चेहरा, या कोई आया? उसने कहा मैंने तो नहीं देखा. मैंने कहा जरा देखो, तलाश करो. उसने कहा जी काफी देर से यहां, कोई नहीं आया. अगले दिन वो उठे तो उन्हें ख्याल आया कि मैंने ख्वाब देखा है. कहते हैं फिर मैं सोचता रहा, फिर मैं नीचे उतरा, देखा तो मेरी अपनी तहरीर मौजूद थी. फिर मुझे यकीन आया कि सब कुछ तो हुआ है, ये कलम सफात सब चीज की गवाही मिल रही है. फिर मैं अपने वालिद के पास गया और मैंने वालिद से जाके सियालकोट गया लाहौर से, और उन्हें बताया कि रात मेरे साथ ये वाकयात पेश आए. तो उन्होंने कहा कि तुम एक किताब लिखो और 500 अशआर लिखो. उसका मतलब ये था, प्याम मशरिक लिखी उसके नतीजे में. हमने अशआर गिने 500, ठीक. अब जिसको नहीं पता ना कि प्याम मशरिक का बैकग्राउंड क्या है, वो कहेगा ऐसे नहीं होता, कैसे मुमकिन है एक आदमी जिसको कोई वजूद ही नहीं है, बाबा है, और इस तरह आया और इस तरह. तो सिंपल सी बात है कि अल्लामा इकबाल को झूठ खड़ने की जरूरत ही क्यों थी. फजूल बात, इसलिए तकजीब करते हैं कि उस जहान से शनासाई नहीं है. उन हकायक की मारिफत नहीं है। शऊर की बुलंद सतह चाहिए लीडरशिप। आप लोग जिस गर्ज से भेजे गए हैं, बहुत सी बातें इस मैदान में कही जा सकती हैं, लेकिन आखिरी बात चुके करनी है आपसे, इसलिए अगर आपके शऊर की सतह बुलंद नहीं होगी, सोचने में गहराई नहीं आएगी, मुताले में वसत नहीं होगी, तो आप अच्छी तरह समझ लें कि आप लीडरशिप के काबिल नहीं हैं। फजूल बातें उम्र जाए करना नहीं करनी चाहिए। एक पूरी मुद्दत है बिल्कुल खामोशी से पढ़ना है, कोई बहस मुबाहिसा नहीं, कुछ नहीं, किसी उस्ताद की निगरानी में पढ़ना है और पढ़ने के बाद उसे हजम करना है। जो मुश्किलात हैं, आपका कोई मुरब्बी है, आपको कोई इल्म गाइड करने वाला है, कोई किताबें बताने वाला है, बस वो है और आप हैं, उनसे पूछना चाहिए कि जो किताब आपने तजवीज की थी मैंने पढ़ी है, उसमें ये चीज नहीं समझ में आती, वो समझा देगा। मुद्दतों पानी बरसता है तब जाकर कुएं खोदे जाते हैं और पानी के चश्मे फिर फूटते हैं। अब पानी ना बरसे, ये कोई आदमी पानी बरसाए नहीं और वो ये चाहे कि चश्मे फूटे, तो किधर से फूटेंगे? जो चीज फीड की है रूह को, वही पलट के बाहर आई। इसलिए सही तरीन इंसान वो है जो गहराई के साथ सोचता है और सोचने के बाद उसकी बोलने की कुव्वत इजहार, ताकत इजहार भी उसी दर्जे की होती है। गुस्सा आता है, जितना शदीद गुस्सा आता है उसके इजहार के लिए जुबान भी तो चाहिए ना, तो जब उसको जुबान नहीं आती तो वो अपने जज्बात के इजहार के लिए गालियां बकता है। अगर उसने पढ़ा होता तो इन्हीं गालियों की बजाय वो अपने गुस्से को इससे भी बदतर अल्फाज में जाहिर कर सकता। मसला यह है कि उसके पास कुव्वत इजहार नहीं है। हमेशा मुद्दत तक पढ़े, फिर एक वक्त ऐसा आता है कि उसकी जुबान से खुद जुमले निकलने और बनने लगते हैं, और वक्त जब आता है तो ऐसा शख्स उसकी निजी गुफ्तगू, उसका हंसी मजाक, उसका डांट देना और उसका कोई फिक्रा कह देना, दूसरे लोग समुंदर में गर्क हो जाते हैं कि यार डांट रहा है और जुबान दे, मजाक कर रहा है और मजाक की सता दे। मौलाना अबुल कलाम आजाद के मुतल्लिक कहते हैं कि जिन्होंने देखा है वो कहते थे मौलाना इस सता की बात आम गुफ्तगू में भी करते थे कि तकरीर तो एक तरफ, आम मजलिस में भी उनकी गुफ्तगू रिकॉर्ड करने के काबिल होती। इसलिए जो शख्स सोच में गहरा नहीं है, सतही सोच है और इजहार और नाकिस है, तो जितनी कमी सोच की गहराई में है ना, उतना ही वो जाहिल है। उसके बाद अल्फाज ही नहीं मिलते कि बोलूं क्या, तो ये और जाहिल है। तो बोलने की जरूरत क्या है यार? इसलिए जितने लीडरशिप कोर्सेज होते हैं हमें बड़ी हंसी आती है। हम कहते हैं यार कोई एक कोर्स फॉलोअर्स के लिए भी बनाओ, कोई नाम ऐसा भी रखो कि सुनने वाले कैसे होने चाहिए। लीडर्स बहुत तैयार हैं हर कोई और पीछे फौज कोई ये सब चीजें इसलिए हैं कि इंसान अपने आमाल के नताइज के लिए जवाबदेह है किसी भी शख्स के किसी अमल पे जो नतीजा मुरतब होता है खुदा उस नतीजे पे बहस करेगा उससे और शऊर की सतह जो बुलंद होती है ऐसे ऐसे लोग हैं उनका नाम इंसान के सोचने की कुव्वत में इजाफा कर देते حضرت رسالت مآب صلی اللہ علیہ وسلم کا محض تصور اور ان کا نام دل سے محبت کی لہریں اٹھتی ہیں ان کے لیے اور دین کے قریب کرتے تھے کبھی دیکھی نہیں تھی وہ نسل پتہ نہیں آپ نے بھی دیکھی ہے یا نہیں مگر اب ایک نسل وجود میں آئی ہے پوری ان کی گفتگو سنو تو انہیں اگر حضور صلی اللہ علیہ وسلم کا نام لینا پڑ جائے نا نہیں لیتے یہ عجیب مسلمانوں کی ایک نسل تیار ہوئی ہے صحابہ رضی اللہ عنہ کا نام نہیں لیتے اشارے کنائے میں بات کرتے ہیں کہنا پڑ جائے کہ اسلام نے یہ سکھایا ہے حضور صلی اللہ نہیں کہیں گے یہ کہیں گے اسلام کی تعلیمات میں یہ ہے یا مسلمان ایسے کرتے ہیں نام نہیں لیتے کبھی واسطہ پڑھا ہے نہیں پڑھا یہ فروبلز اور یہ دوسرا جو سکول ہے بہت مشہور بیکن ہاؤس سٹی بہت سے گریجویٹس دیکھے پہلے ہمیں شبہ ہوتا تھا کہ شاید ہم غلط سوچ رہے ہیں کئی ایک سے ملے اور وہ ایسے اوائڈ کرتے ہیں اس نام سے ادھر کو ہو کے گزر جاتے ہیں ادھر کو ہو کے گزر جاتے ہیں سیدھا رستے پہ نہیں چلتے اور طور اس لیے ایسے ایسے لوگ ہیں جن کے نام آنے پہ دل کی دھڑکن تیز ہو جاتی جمپ کرتا ہے دل بولی سینا ہے ہندی ہے فارابی ہے فیثاغورس ہے یہ ملا صدرہ ہے محقق دوانی ہے ان کے ادب اور ان کے احترام میں سر چھپ جاتا ہے آپ جب انہیں پڑھتے ہیں تو آپ کی عقل میں گہرائی بھی آتی ہے اور نظر میں وسعت بھی آتی ہے اگر لیڈرشپ میں نظری وسعت نہیں ہے تو ایک ٹکے کا آدمی نہیں لیڈرشپ میں اگر وسعت نظری نہیں ہے تو اس کا مطلب ہے کچھ نہیں زیرو وسعت نظر ہے جو پازیٹو سائٹ کو نمایاں رکھتی ہے نظر جتنی تنگ ہوتی ہے اتنی اعتراض پیدا ہوتا ہے نظر جتنی وسیع ہوتی ہے اتنے ہی اعتراضات کم ہوتے ہیں اور کبھی اس اعتراض کا جواب آدمی خود بھی دے لیتا ہے بڑی وسعت نظری ہے ایک آدمی آتا ہے کہتا ہے اللہ کے رسول مجھ پہ حد جاری کر دیں میں گناہگار ہو گیا ہوں حضور صلی اللہ علیہ وسلم کی وسعت نظر دیکھ فرماتے ہیں کہ چلے جاؤ واپس مت آؤ پھر وہ کہتا ہے پھر وہ کہتا ہے فرماتے ہیں واپس چلے جاؤ نہ کرو اس بات کا ذکر یہ وسعت نظر ہے کہ کہتے ہیں لعلک لمستہا شاید تم نے اسے چھو لیا ہوگا तो वो कहता है नहीं अल्लाह के रसूल ऐसे नहीं है, मैं वो सब कुछ कर गुजरा हूं जो कोई कर सकता है। आप कहते हैं लाल्ला का लम्मस्ता लाल्ला का शायद तुमने देख शायद तुमने शायद 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 करके टालते हैं उसे जाओ वो किसी तरह निकलता सामने बैठा हुआ है बात कर रहा है कितनी वसत नजरिए के फरमाते हैं तुम पागल हो गए हो चलो उठो पागलों की बात नहीं सुनते। फिर अल्लाह के रसूल नहीं पागल हुआ हजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं शराब पी लिए यही है ना कदा नहीं शराब पी किसी को बुला के फरमाते इसका मुंह सूंघो इसने शराब पी लिए इसकी ये बैग की बातें कर रहा है चलो वो भी आखिरी हद तक पाप होना चाहता है कहता है नहीं आप मुझ पर हद जारी करें ये कयादत में वसत नजर ही नहीं है तो और क्या है। हजूर सल्लल्लाहु अलैहि वसल्लम नहीं जानते थे कि ना शराब पी है ना पागल है जो कुछ कह रहा है ये करके आया हो ये वसत नजरी दरकार है ये पत्थर जो आपको आज गंदगी में गटर और नाली में गिरा हुआ नजर आ रहा है ऐन मुमकिन है ये तसव्वुफ है वो कहता है ऐन मुमकिन है इसे तराशो और ये हीरा निकाल तुम पहले मरहले पे ही गंदा पत्थर समझ के बाहर फेंक देते हो इसका मतलब है कि ज़हन महदूद है लीडरशिप को इन सारी चीजों को देखकर बर्दाश्त करना होता है और पता होता है कि किसमें क्या नक्स है कौन कितने पानी में इसके बावजूद साथ लेकर चलना है। खालिद इब्ने वलीद रजी अल्लाह अन्हु से एक बात हो गई थी एक जंग में उन्होंने फैसला किया था वो फैसला जब उनका पहुंचा सैयदना उमर रजी अल्लाह अन्हु की तबीयत में बड़ी वसत थी लेकिन कानून के निफास में वो जितना सख्त थे कोई इतना नहीं यानी वफात से एक आध दिन पहले कह रहे हैं कि बेटे अब्दुल्ला जाओ और इससे आयशा रजी अल्लाह अन्हा से कहो कि अगर वो कब्र मुबारक के पहलू में मुझे भी जगह दे दें तो मैं वो दफन होना चाहता हूं। ये है सोच की गहराई और उसका इजहार सही बुखारी में आया है। आपने कहा जाके उन्हें ये ना कहना कि अमीरुल मोमिनीन ने भेजा है मैंने आज तुम्हारा कोई काम नहीं किया लस्त यौम इज़िन बे अमीरुल मोमिनीन मैं आज तुम्हारा अमीर भी नहीं मैंने चूंकि तुम्हारा काम आज नहीं किया ना गवर्नमेंट का कोई वर्क तो अब मैं अमीरुल मोमिनीन नहीं हूं ये कहना कि उमर ने कहा इससे ज्यादा एहतियात बरत सकता है कोई आदमी लेकिन कानून बहुत बड़ी चीज थी उनके वालिद यानी उमर रजी अल्लाह अब्दुल्ला के वालिद बार बार देखते रहे फिर अब्दुल्ला आए और उन्हें कहा वालिद मुबारक हो आप तो उमर रजी अल्लाह ने कहा कि मेरी जिंदगी की सबसे बड़ी तमन्ना यही थी कि हजूर सल्लल्लाहु अलैहि वसल्लम के पहलू में मुझे दफन किया जाए जगह मिल जाए और सांस भरा ठंडा और का सबसे बड़ी तमन्ना जिंदगी की यही थी इसके बावजूद कहा कि देखो मेरा जनाजा ले जाके रख देना कब्र के सामने और उससे आयशा रज़ी अल्लाह अन्हा से फिर पूछना कि इजाजत देती हैं गोया ये कहा कि मैं जिंदा था तो शायद मुझसे शर्म हया मेरा रुतबा मेरी मौत की खबर हमला इस जैसे नरमी आई हो तबीयत में और कहा हो लेकिन जब मैं दुनिया से गुजर जाऊंगा तो मुमकिन है फैसला तब्दील फरमा दें हज़रत आयशा रज़ी अल्लाह अन्हा ने कहा अब्दुल्ला से कि वो जगह मैंने अपने लिए रखी हुई थी लेकिन मैं आज तुम्हारे वालिद को اپنی ذات پہ ترجیح دیتی ہوں. اتنی احتیاط تھی کہ فرمایا میرا جنازہ رکھ دینا اور پھر پوچھنا, اور اگر ام المومنین کہیں تو پھر دفن کرنا, ورنہ جنت البقیع میں عام مسلمانوں کے ساتھ دفن کرنا. اتنی گہری سوچ, اتنی احتیاط. اور خالد ابن ولید رضی اللہ عنہ کی وہ بات جب پہنچی ہے, سیدنا عمر رضی اللہ عنہ نے کہا حضرت ابوبکر رضی اللہ عنہ سے کہ ابوبکر یہ بالکل کھلی ہوئی بدکاری ہے, خالد پہ حد جاری کریں. سن لیا حضرت ابوبکر رضی اللہ عنہ, شہادتیں نکاح کی موجود تھیں. عمر رضی اللہ عنہ کا یہ کوئی نکاح نہیں, اب خالد کو واپس بلائیں. حضرت ابوبکر رضی اللہ عنہ کی وسعت نظری دیکھو, یہ قیادت ہے نا. سنتے رہے سنتے رہے, آخری فکرہ جو انہوں نے فرمایا, انہوں نے کہا عمر یہ ایک تلوار ہے خالد, اللہ نے اسے نیام سے باہر نکالا ہے, اور رسول اللہ صلی اللہ علیہ وسلم نے تمہیں یاد ہے فرمایا تھا کہ اللہ کی تلوار ہے خالد, تو عمر تم یہ چاہتے ہو کہ میں اس تلوار کو نیام میں ڈال دوں؟ چپ ہو, پھر نہیں بولے. یہ وہ چیزیں ہیں جو قیادت کو سمجھنی ہے, اور یہ وہ چیزیں ہیں کہ اپنے چھوٹوں کی غلطی سے درگزر کر کے ساتھ لے کے چلنا ہے اگر جماعت بنانی ہے. اور اگر جماعت نہیں بنانی, طبیعت پہ غلبہ کبھی کبھی معرفت کا ان چیزوں کا ہوتا ہے اور تجرید درکار ہوتی ہے, تو اتنی لمبی بات کی ضرورت بھی نہیں رہتی. اس لیے آپ جو کام کرنا چاہتے ہیں سیاست کے میدان میں, تعلیم کے میدان میں, کوئی ایسی چیز ہے کہ جسے ہم پانی سے نکال دیں تو ہم یہ نہیں کہہ سکتے کہ یہ پانی ہے؟ کیا چیز؟ نمی. نمی اگر پانی سے نکال دیں نا تو اسے پھر کوئی پانی نہیں کہتا. آگ میں کیا چیز ہے جسے نکال دیں تو پھر وہ آگ نہیں رہتی؟ تپش. آگ سے اگر جدا کر دیں پھر وہ آگ نہیں رہتی. بالکل اسی طرح انسان میں شعور ایسی چیز ہے کہ اسے نکال دیں تو انسان انسان نہیں رہتا. ہمیشہ اپنے شعور کی سطح کو زندگی میں چیک کرتے رہنا چاہیے کہ میں کتنا باشعور انسان ہوں. اگر آدمی حمیت جاہلیہ سے نہیں نکلا تو اسے شعور کی ہوا بھی نہیں لگ سکتی. حمیت جاہلیہ کیا ہے؟ آپ کی جو عمر ہے نا اس میں حمیت جاہلیہ بڑے عروج پہ ہوتی ہے. اللہ نے قرآن میں اس لفظ کو استعمال کیا ہے. اللہ کہتا ہے فی قلوبہم الحمیہ, ان کے دلوں میں غیرت آئی. حمیت الجاہلیہ جہالت کی غیرت. غیرت کہتے کس کو ہیں؟ یہ بڑے جو چیمپئن بنے پھرتے ہیں نا غیرتوں کے, کئی ایک سے ہم نے پوچھا یہ غیرت ہوتی کیا ہے, آخر اس کا ڈیفینیشن ہوتی ہوگی نا, کس چیز کو آپ غیرت کہتے ہوں گے. جیسے کمینگی, کمینہ ایک لفظ ہے نا, کمینہ کسے کہتے ہیں؟ کوئی ہوتی ہوگی ڈیفینیشن؟ ڈاکٹر کی کوئی ڈیفینیشن ہوتی ہے کہ ڈاکٹر جو ہوتا ہے وہ یہ جیسے کمینہ ہم اس شخص کو کہتے ہیں کہ جس سے دنیا کو کوئی نفع نہ پہنچے. نفعہ رسانی کی صلاحیت کسی آدمی کی شخصیت سے نکل جائے تو یہ کمینہ ہے. اللہ کہتا ہے یمنعون الماعون, چھوٹی چھوٹی استعمال کی چیزیں نہیں دیتے. بہت چیزیں اس سے کسی کو نفع نہیں ہوتا. وہ نفع اٹھانے کے لیے ہما وقت ہر حالت میں تیار ہے آپ سے. اور آپ یہ کہیں کہ سڑی روٹی کا چھلکا دے دے, وہ اس کے لیے بھی تیار نہیں. اسی طرح غیرت کوئی چیز ہوتی ہوگی, کوئی بت جن پری کسی چیز کا نام ہوگا, یہ بڑے چیمپئن بنتے ہیں, قتل کر دیا, غیرت یہ وہ. ہم نے کہا یہ غیرت ہوتی کیا ہے, کوئی تعریف اس کی کرو. غیرت اصل میں کہتے ہیں کہ کوئی انسان کسی چیز کو اپنے لیے مخصوص کر لے, وہ چیز اس کی ملکیت میں آ جائے, اور غیر جب اس ملکیت میں دخل دیتا ہے تو اس سے جو انتقام کا جذبہ ابھرتا ہے یہ غیرت ہے. زمین آپ نے خرید لی, یہ 10 بدلے زمین ایک کنال آپ کی اپنی ہے. اب اس پہ جب کوئی آ کے مکان بنانا چاہتا ہے نا تو آپ کی ملکیت میں دخل دے رہا ہے, اس پہ اپنی ملکیت کی حفاظت کا جو جذبہ ابھرتا ہے یہ غیرت ہے. اس غیرت کی 2 قسمیں اللہ قرآن میں دونوں کا ذکر کرتا ہے. اللہ کہتا ہے فی قلوبہم الحمیت الجاہلیہ, جہالت کی غیرت ان کافروں کی جاگی. یہ حمیت جاہلیہ جو ہے نا یہ جہالت کی غیرت ہے, اور یہ جہالت کی غیرت اگر ہے تو شعور برباد ہے. اب شعور نہیں ہے تو آدمی بھی نہیں. حمیت الجاہلیہ یہ سمجھنا چاہیے. ممکن ہے آپ کو بالکل یہ بات پسند نہ آئے, آپ بہت ناراض ہوں, لیکن آپ کی عزت بھی تو ضروری ہے نا. آپ خود آئے ہیں, ہم آپ کو صحیح بات نہ کہیں تو آپ کا حق مارا جاتا ہے. حمیت جاہلیہ وہ مقام جہاں پر غیرت کا اظہار بنتا ہی نہیں, وہاں ایسی تڑی لگانا. اگر آئندہ اس گلی میں آئے نا تو انجام کے ذمہ دار ہو گئے, خام خواہ چاہے اندر سے دل اپنا دہل رہا ہو کس نے ہاتھ اٹھا لیا تو کیا بنے گا. مجھے تڑی لگانی ہے, غیرت کا اظہار ضروری ہے. اچھا یہ کہہ کے گیا بغیر سوچے سمجھے اور بغیر تصویر کا دوسرا رخ دے کے چلو یار, یہ کہا مزہ چکھا کے آتے ہیں. اس سے پوچھو تو اس نے کہا کیوں ہے یہ, کچھ تم نے بھی کہا ہوگا نا, وغیرہ اس سے کیوں کہا ہے. یہ جاہلیت کی غیرت بہت اٹھ اٹھ کے سامنے آتی ہے. مسئلے کی حقیقت اگر دیکھنی ہو تو پوری ذمہ داری سے یہ جملہ آپ کے سامنے پیش کیا جاتا ہے, تحقیق کر لو جا کے. ام المومنین سے عائشہ رضی اللہ عنہ پر جب تہمت لگی نا تو حضور صلی اللہ علیہ وسلم نے اپنی بیوی حضرت عائشہ رضی اللہ عنہ سے بات کی اور فرمایا ان کنت ملنت بالذنب, اگر عائشہ واقعی کوئی ایسی اگر حرکت ہو گئی ہے نا, فاستغفری لربک, اپنے پروردگار سے معافی مانگ لے. ان اللبد اذا اعترف بذنبه, آدمی جب اپنے گناہ کا اقرار کرتا ہے تو تاب اللہ علیہ, اللہ بھی معاف کر دے. جو معاشرہ ہم تشکیل دینے جا رہے ہیں اس میں شبہ بھی پڑ جائے تو گولی سے کم علاج ہی کوئی. یہ حمیت جاہلیہ ہے, یہ فضول کی غیرت. مرد ڈومیننٹ جو معاشرہ ہوتا ہے اس میں قتل عام ہوتا ہے, اور عورتوں کی جہاں حکمت اور غلبہ اور قیادت آ جائے وہاں بے حیائی کا غلبہ ہوتا ہے. بے حیائی کے غلبے سے کیا چیز ہوتی ہے, انسانی جان کم سے کم محفوظ رہتی ہے, اور مردوں کی غیرت قتل پہ اس سے کم نہیں ہوتی. اس پورے قصے کو کبھی سٹڈی کریں آپ, عائشہ رضی اللہ عنہ کے جتنے دن ہیں, حضرت رسالت میں آپ صلی اللہ علیہ وسلم تو کہنے ہی کیا ہوں کہ ہم نے ایک مرتبہ اس کو پوائنٹ بنایا کہ حضرت وکر رضی اللہ عنہ کو کیا رویہ تھا, کیونکہ بیٹی بھی تھی, دوسری طرف اللہ کے رسول ہیں صلی اللہ علیہ وسلم, ایمان ہے, بیٹی ہے, درمیان میں شخصیت آ گئی. تو ہمیں ساری اس قصے میں سیدنا وکر رضی اللہ عنہ کے پانچ چھ جملوں کے علاوہ کچھ ملا ہی نہیں. کمال ہے, کمال ہے اس ہستی. بیٹی نے کہا ابا آپ جواب کیوں نہیں دیتے, تو فرمایا بیٹی وہ اللہ کے رسول ہیں, میں کچھ نہیں کہہ سکتا. بیٹی نے کہا کہ آپ دونوں میرے ماں باپ, ان کے سامنے کیوں نہیں بولتے؟ ان کا نہیں کرتی, یہ ایسے نہیں ہوتا. وہی نازل ہوئی, حضور صلی اللہ علیہ وسلم نے محبت اور تعلق کی وجہ سے عائشہ رضی اللہ عنہ کہتی میرے بازو کو پکڑا, تو کہا اللہ مبارک کرے عائشہ تیرے بارے میں قرآن نازل, میں نے بازو چھڑا لیا. والدین نے کہا شکریہ ادا کرو, میں نے کہا کیوں, یہ ناز ہے. بحر تسکی دل نے رکھ لی ہے غنیمت جان کر, کیا شعر ہے یار, بحر تسکی دل نے رکھ لی ہے غنیمت جان کر, جو بوقت ناز کچھ جنبش تیری ابرو میں تھی. محبت کے انداز میں محبوب نے جب قریب آنا چاہا تو محبوبہ نے آنکھیں دکھائیں, اور جو یہ بھویں ہیں ان میں جنبش پیدا ہوئی. کہتا ہے بحر تسکین دل نے رکھ لی ہے غنیمت جان, جو بوقت ناز کچھ جنبش تیرے ابرو میں. پڑھنے کی عادت نہیں نا, انگلش لٹریچر پڑھو, اردو لٹریچر پڑھو, پتا چلتا ہے کہ حقائق کیا ہے. تو جب ہاتھ چھڑا لیا تو حضرت وکر رضی اللہ نے بیٹی کو ڈانٹا, کہا نہیں بیٹی شوہر کے ساتھ ایسا رویہ مناسب نہیں ہے. سارے اس قضیے میں چار پانچ فکروں کے علاوہ وکر رضی اللہ بالکل چپ ہیں. یہ اصل زندگی ہے, یہ جاہلیت کی غیرت جو ہے نا, کرنا کرانا کچھ نہیں, ہونا وانا کچھ نہیں, بس صرف زبان کے جٹخارے ہیں. مار دوں گا تمہیں, کوئی پوچھے بھی مارا کیوں نہیں پھر جا کے, کوئی سوچا ہوگا نا. اللہ اس کو کہتا ہے لما تقولون ما لا تفعلون, تم اپنی زبان سے وہ جملے کیوں کہتے ہو جو تم کرتے نہیں. کبر مقتن عند اللہ, اللہ شدید غصے اور ناراضگی کا اظہار کرتا ہے اس بات پہ کہ ان تقولو مالا تفعلون, تم کہتے اور کرتے نہیں. اے مارنا نہیں ہے یار, تو کیوں کیوں کہتے ہو ماروں گا. انسانی زندگی جتنی شعور سے بیگانہ ہوتی ہے اتنی حمیت جاہلیہ بڑھتی ہے. شعور تین چیزوں سے پیدا ہوتا ہے. پانی میں نمی نہ رہے تو پانی نہیں نا, تپش نہ رہے تو آگ نہیں. انسانی شعور اس میں یہ تین چیزیں نہ رہیں تو انسان نہیں ہوتا. اب اسے انسان کہتے ہیں, ہم بھی کہتے ہیں شکل انسانوں جیسی ہے, باقی وہ انسان نہیں ہوتا. یہ سیاست جو ہے یہ پوری امتوں کا بوجھ ہوتا ہے. ایک فیصلہ تباہی اور بربادی کے لیے اور بننے کے لیے, یہ بچوں کا کھیل نہیں ہے. اللہ کو جواب دینا ہے. انسانی شعور سب سے پہلی قوت اس کی مشاہدہ ہے. مشاہدے میں گہرائی ہونی چاہیے. جو چیز انسان دیکھتا ہے غور سے دیکھے. اگر سرسری نظر سے دیکھنے کی عادت ہے نا تو ریجیکٹڈ مال ہے. سب سے پہلی چیز مشاہدہ ہے. ملنے گئے, ملاقات ہوئی, حسن سے ایسے متاثر ہوئے کہ مشاہدہ بھاڑ میں گیا. یہ کیا طریقہ ہے؟ یاد رکھو حسن ذاتی تسکین کے لیے ہوتا ہے. انسانی اخلاقیات کی تین بہت بڑی بنیادیں ہیں. اس کی بنیاد میں خیر شامل ہے, غیر کے لیے اچھائی, اور اس کی بنیاد میں سچائی کے سامنے سر جھکانا ہے. یہ پہلی بنیاد ہے انسانی اخلاقیات, جسے آپ ایٹیکیٹس اور مینرز کہتے ہیں نا, وہ یہاں سے شروع ہوتا ہے. سب سے پہلی بنیاد انسانی اخلاقیات کی سچ کے سامنے جھکنا ہے. اور دوسری چیز خیر ہے, غیر کو نفع پہنچانا, اپنی ذات کے علاوہ بھی نفع رسانی. اور تیسری چیز حسن ہے. حسن اپنی ذات کی تسکین ہے, جو کسی پہ احسان نہیں ہے. تو مشاہدے میں حسن سے متاثر ہوتا ہے اور باقی ساری چیزیں بھول جاتا ہے. اس کا مطلب مشاہدہ ناقص ہے, مشاہدہ ٹھیک نہیں ہے. مامون الرشید نے یہ کہا کہ دو باندیاں, ایک باندی چاہیے. باندیوں کا کاروبار دنیا بھر میں ہوتا تھا. یہ ایک مستقل نشست کا مسئلہ ہے کہ یہ سسٹم تھا کیا. جتنا پڑھیں گے تب جا کر پتا چلے گا. پرت در پرت ہے یہ موسم. تو لے آئے بازار سے, دو بکتی تھی, خرید لائے. تو جو گورے رنگ کی تھی مامون نے پسند کی. اس نے کہا عورتوں میں بھیج دو گھر, والدہ بہنیں انہیں ضرورت. جو سیاہ رنگ کی تھی اسے رد کر دیا. تو جو سیاہ رنگت کی تھی وہ جانے لگی اور اس نے کہا کہ آپ کی ذہانت کا بہت سنتے تھے, آج مشاہدہ ہوا کہ سب غلط ہے. تو چل پڑی. مامون نے کہا اس کو واپس بلاؤ. اس نے کہا میری ذہانت کا اس سے کیا تعلق ہے, تم کیسی بات کرتی ہو؟ اس نے کہا اس کو رکھ لیا جو سراپا عیب ہے और उसको बाजार बिकने को भेज दिया जो सरापा हुस्न है। उसने कहा वो कैसे, तो गोरी है तुमसे ज्यादा खूबसूरत है। उसका सुभान अल्लाह सर से लेके पांव तक ऐबी ऐब है, उसके जिस्म का जरा सा कोई हिस्सा काट के मेरे चेहरे पर लगा दें तो ऐब पड़ जाएगा, लोग कहेंगे कि इसे फुलबैरी हो गई है, बर्स कमर्स हो गया, और मेरे जिस्म का जरा सा हिस्सा उसके गाल पे लगा दें तो उसमें चार चांद लग जाएंगे कि तिल है। उसने कहा जो सरापा हुस्न सियाह उसे आप भेज रहे हैं और जो सरापा खराब चीज है बदसूरती उसे आप रख रहे हैं, ये जहानत। बड़ा एंजॉय किया मामू। उसने कहा बात ऐसी नहीं है, लेकिन ये तुम्हारी जहानत है ना, इसका कायद रख लो। इसलिए सबसे पहली चीज मुशाहिदा, मुशाहिदे से पता चलता है कि आदमी कितना बना हुआ है, कितना मिटा हुआ है, कितना मुतकब्बिर है, कितना मगरूर है। इससे शऊर की सतह पैदा होती है। मुशाहिदा है कि इसने किताब की जिल्द बांधी है और देखो इसने कोने को गोल कर दिया। अगर चकोर रखता तो नया कागज इससे हाथ कट सकता था, खून बह सकता था, इसने गोलाई में इसे कर दिया कि ये किसी के लिए तकलीफ का मुजिब ना बने। ये मुशाहिदा है। मुशाहिदा है कि कितना सालन डाला है और कितनी रोटी इसके साथ ये पूरी कर लेगा। ये सब मुशाहिदे की चीजें, मुशाहिदे से पता चलता है। जबरदस्त खीर, कस्टर्ड, फिरनी, केक, चॉकलेट खाई और उसके बाद नस्वार खाना शुरू हो गया। मुशाहिदा बताता है कि इसका मिजाज क्या है। मुशाहिदे से पता चलता है इंसानी शऊर की पहली ईंट मुशाहिदा। मुशाहिदे के बाद इंसानी शऊर की बुलंदी और तरक्की अकल है कि उस मुशाहिदे से अकल ने क्या तासुर लिया है ना, तखय्युल। उस मुशाहिदे से ख्याल क्या आया है। मुशाहिदे से जो ख्याल पैदा होता है ना, ये पता देता है कि इस आदमी में सोचने की सलाहियत कितनी है। मुशाहिदे से तखय्युल पे जो असर पड़ता है ये जांचना चाहिए कि मैं क्या सोचता हूं और मेरे मुकाबले में दूसरा आदमी क्या सोचता है। मुशाहिदे से समझ में आता है कि भूख बहुत ज्यादा लगी हुई है तो कोई पूछता है ये क्या है, चांद तो कहता है रोटी है यार। मुशाहिदे ने इस ख्याल को जन्म दिया। और मुशाहिदे से जो ख्याल पैदा होता है फिक्र की गहराई का पैमाना है। पैसा देख के मुशाहिदा करके क्या चीज अंदर उभरी पहले मुझे मिल जाए। पैसा लोगों का है यार, और इसको लोगों की फलाह बहबूद पे खर्च करना है, सड़कें बनानी है। क्योंकि जर्मनी में मेरे दोस्त तारिक ने सारा जर्मनी मुझे घुमाया। हम जर्मनी जब भी गए तारिक साहब के आरे, वो नवाज शरीफ साहब के दोस्त हैं, जब ये लाहौर की इसका इफ्तिताह हुआ था तो नवाज शरीफ साहब ने खास तौर पे उन्हें बुलाया वहां। तारिक तारिक साहब बताते थे तुम्हारे प्राइम मिनिस्टर को, मैंने ये सारी चीजें बताई हैं और लेके गया हूं मोटरवेज पे कि अपने मुल्क को ऐसा बनाओ. हमने कहा काश आपने हमें स्कूल दिखाए होते. अप्रोच इतनी है ना कि सड़कें चौड़ी होनी चाहिए. तो मुशाहिदे ने जिस ख्याल को पैदा किया वो ये कि इन प्रोजेक्ट्स पे पैसा लगाओ. मुशाहिदे ने वालिदा के इस ख्याल को पैदा किया कि कैंसर के मर्ज के इजाले के लिए अस्पताल बनाने चाहिए. एक शख्स ऐसा नहीं है जिसके मुशाहिदे ने कभी यह ख्याल पैदा किया हो कि तालीम पे काम करना चाहिए. पैसे अल्लाह ने दिए हैं और मुझे पढ़ाना है. मेरी गली का एक बच्चा भी अगर मुझसे पढ़ जाए और बाशऊर शहरी बन जाए ये बड़ी गनीमत है. मुमकिन है अल्लाह उस एक की मेहनत को देखते हुए मुझे हजारों लाखों बच्चे दे दे के लो भी अब काम करो. मुशाहिदे से जन्म क्या लेता है? मुशाहिदा है. ये बात बिटवीन द लाइंस है, वो आप जो बात कर रहे थे ना. मुशाहिदा है, कहता है माशाल्लाह और दूसरा कहता है इंशाल्लाह. मुशाहिदा है ना. तो मुशाहिदे से क्या तखय्युल आया है? ये इंसान के शऊर की सतह बताती है और शऊर की तकमील होती है मुशाहिदे और तखय्युल से गुजर के ताक्कुल पर, अकल पर. अब आती है अकल कि मुशाहिदा किया किसी भी चीज का, ख्याल आया और ख्याल को अमली जामा पहना दिया, वो माशाल्लाह इंशाल्लाह में तब्दील हो गया. वो मुशाहिदा जर्मनी का रोड्स बना दिया. और मुशाहिदे में अगर इल्म होता तो इस अंधा धुंध खर्चे की बजाय स्कूल्स बनाते, मदारिस बनाते, तालीम के निजाम को बेहतर करते. 20 साल के अंदर अंदर सब बदल जाता. इसलिए जिस आदमी की कुव्वत मुशाहिदा उसे सही अकल की तरफ रहनुमाई नहीं करती ना, तो इसका मतलब है कि यह खुद अपनी ख्वाहिशात में घिरा हुआ है. आपसे इसलिए बात कहने की जरूरत पेश आती है कि बने ऐशा का मसाहिब फिरे है इतराता वगैरह ना, शहर में गालिब की आग रुक गया. तो खान साहब की वजह से आप आए हैं. खान साहब ना हो तो हमें हमारी हकीकत और रहसियत क्या, और आप क्यों आए? उन्होंने जब मशवरा किया 1990 के बाद की बात, तो हमसे कहने लगे कि क्या कहते हो, क्या करना चाहिए. बड़ी लंबी निशिस्त थी, 2-3 निशिस्तें हुई. हमने उन्हें कहा कि राय आपने पूछी है तो बिल्कुल सियासत का रुख ना करें, छोड़ दो, और आप इस मुल्क में तालीम का निजाम ले लें. उनका खान साहब लोग जिना साहब को भूल जाएंगे और सियासत का जो इंजाम और नतीजा निकलना है 20 साल के बाद यह कौम आपको खुद ट्रे में रख के इक्तदार पेश करेगी. कौम साहब बड़ा लंबा रास्ता है. हमने कहा है यही रास्ता, हम यही समझ. 20 साल आप तालीम पे लगा दें, अल्लाह ने जितने पैसे दिए हैं हर शहर हर जगह पे अपने स्कूल्स, यूनिवर्सिटीज, कॉलेजेस, मदारिस सब बनाने हैं और उसमें वो निसाब पढ़ाना है जो हम खुद चाहते हैं. हम किसी से निसाब नहीं लेंगे. हमें पता है कि हमारे बच्चे क्या पढ़ेंगे, हमारे बच्चों के लिए आगे फील्ड क्या है. فرمایا لگے کہ اچھا پھر فون آیا کہ آؤ بات کرتے ہیں. ہم گئے اور سلطنت عثمانیہ کا اور عثمانیہ یونیورسٹی حیدرآباد کا پورا بیٹھ کے بحث کرتے رہے بتاتے رہے. ظاہر ہے فیصلہ انہوں نے کرنا تھا مناسب سمجھا انہوں نے وہ سیاست میں آ گیا. یہ سب شعور کی سطحیں. اس بات کو 20 سال سے زیادہ ہو گئے. اب ہم سوچتے ہیں کہ اگر اس وقت سکولز کالجز یہ سب چیزیں شروع کی ہوتی اور وہ نصاب پڑھایا ہوتا جو نصاب ہم طے کرتے تو آج پوری نسل ہاتھ میں ہوتی. اب بھی ہے, اللہ تعالیٰ سلامت رکھے اور جو ان کی نیت اور جذبہ ہے خیر کا اللہ تعالیٰ ہمیں بھی مستفید فرمائے. لیکن یہ فرق ہے سوچنے کی سطح کا. اس لیے ہمیشہ مشاہدہ, اس کے بعد اپنے تخیل کو درست کرنا, اپنے پہ خود جرا کرنا, بحث کرنا, اپنی سرجری خود کرنا کہ یہ چیزیں دیکھ کے مجھے یہ چیزیں کیوں آ کر آتی ہیں دماغ میں, اور کوئی چیز نہیں. کیوں میری سوچ گھٹ گیا ہے, کیوں میری سوچ پس. ایک آدمی کو ماں نے نصیحت کی کہ بزرگوں کے یہاں خالی ہاتھ نہیں جانا چاہیے, جب بھی ملنے جاؤ تو کوئی نہ کوئی چیز لے جاؤ. ہندوستان کی زبان میں سے کہتے ہیں تعظیم دینا, نظر پیش کرنا. یہاں تو یہ کلچر ہی نہیں ہوا کبھی. جہاں آتا ہے لٹریچر میں کہ بادشاہ کو تعظیم دی تو اس کا مطلب ہے کوئی اچھی چیز ان کی پیش کی کہ آپ ہمارا تحفہ قبول کریں. تو اسے نہیں تھی استطاعت کسی چیز کے لے جانے کی, تو جنگل سے گزر رہا تھا, لکڑی ایک اٹھا لی اور کہا چلو حضرت کو یہی دے دیں گے, کہاں سے خریدیں, پیسے نہیں. شعور کی سطح دیکھو. وہ لکڑی جب اس نے پیش کی تو بزرگ تھے نا, بہت خوش ہوئے اور نوکر اپنے خادم کو بلایا اور کہا یہ لکڑی لو, دیکھو کس محبت سے لائیں اور اسے سنبھال کے رکھنا, ہماری انتقال کے بعد جب غسل دو گے نا تو اس آگ میں یہ لکڑی استعمال کرنی ہے, بڑی محبت کی چیز. یہ شعور کی سطح ہے. اور شعور کی یہ بھی سطح ہے کہ وہی لکڑی لے کے مارنا شروع کر دیتے کہ مذاق اڑاتے ہو. اس لیے ہمیشہ سب سے پہلی چیز مشاہدہ, پھر اس پہ جو چیز ذہن میں آتی ہے قوت تخیل میں وہ, اور اس کے بعد تعقل, عقل سے کام لے کے اپنے اس تاج محل کو ذہن سے نقشے پہ اتارنا, دنیا میں بنانا. اگر شعور یہ نہیں ہے تو پھر وہی کہانی ہے جو رات کو کی تھی نا, چوہے اور اونٹ والی, کہ اونٹ نے ٹڈا مارا اور اس نے کہا اگر پانی میں اترنے کی ہمت نہیں ہے تو قیادت کی تجھے کیا سوجی تھی بھائی. ٹھیک ہے, اب آپ سوال کر لیجیے, بہت وقت ہو, ایک بجے کہیے. زہر کے بعد جانا. اچھا مختلف سلاسل کے جو مشائخ گزرے ہیں دنیا میں انہوں نے انسانی نفس اور اس کے گمراہ کن اتوار پا پر بندش باندھنے کے لیے مختلف اذکار تجویز کیے اور وہ سب اذکار تقریباً الہامی تھے. شیخ القاضی جیلانی رحمت اللہ علیہ نے جب مانگا اللہ سے کہ امت کے لوگ بہت زیادہ اخلاقیات میں گر گئے ہیں تو انہیں بتایا گیا کہ اگر یہ لوگ اس طرح ذکر کریں تو یہ اپنی خواہشات پہ قابو پا لیں. سلسلہ نقشبندیہ کے مؤسس خواجہ بہاءالدین رحمت اللہ علیہ انہوں نے بھی اللہ تعالیٰ سے دعا کی تو اللہ تعالیٰ نے انہیں کچھ اذکار کچھ چیزیں الہام کی کہ یہ وہ چیزیں اگر تم دنیا میں پھیلاؤ گے تو لوگوں کو اپنے نفس پہ کنٹرول اور اللہ کی یاد ان چیزوں میں مدد ملے. تو جتنے بھی مشائخ ہیں اپنے اپنے سلسلے کے کچھ اذکار ذکر ہیں وہ کرتے ہیں اور اسے ضروری بھی قرار نہیں دیتے. ہم اس لیے اس چیز کو بدعت نہیں کہتے کہ اگر وہ یہ کہیں کہ یہ فرض اور واجب ہے تم پہ کرنا, کوئی بھی نہیں کہتا. عبید کے بعد تعلق کے بعد میں سکھا دیتے ہیں کہ اچھا اس طرح اللہ کو یاد کیا کرو. اور امت کے مسلسل تجربے نے اس بات کو ثابت کیا کہ جو لوگ ایسے کرتے ہیں وہ لوگ ایک دن آتا ہے جب اپنی خواہشات پہ قابو پا لیتے ہیں اور اچھی چیزیں ان میں پیدا ہو جاتی. بس یہ ہے, اتنی سی بات. کوئی آدمی اس بات کو نہیں مانتا تو ہم اس سے کہتے ہیں کہ اصولی طور پہ انسان کا اپنے آپ کو گناہوں سے پاک کرنا اور اچھی چیزیں صبر, شجاعت, توکل, بہادری, سچائی یہ اپنے اندر پیدا کرنا ضروری ہے نا, تو آپ اس کا کوئی اور راستہ بتا دیں. حضور صلی اللہ علیہ وسلم کے زمانے میں ان کی نگاہ مبارکہ بس کافی تھی. جو علامہ نے کہا ہے نا کہ بدل دیتی ہے تقدیریں, وہ بات وہ تو ظاہرہ رہی نہیں. تو اس تک اپروچ کے لیے کوئی دوا تجویز کریں. انہوں نے کہا یہ گولیاں کھا لو تمہیں فائدہ پہنچے. مریض نے کھا لی, اب وہ کہتا ہے حضرت روزانہ کون کہا نہیں, اب چھوڑ دو تمہارا میدا ٹھیک ہو گیا ہے, اب غذا کھاؤ, روٹی دال چاول یہ چیزیں کھاؤ, اسی سے تمہاری صحت برقرار رہے گی. تو اس لیے جو لوگ انکار کرتے ہیں ہم کہتے ہیں یار اس کو کوئی متبادل لا دو جو تجربے سے ثابت ہو گیا ہو کہ ٹھیک ہے. بس اتنی بات. اگر وہ متبادل نہیں لا پاتا تو اسے چاہیے کہ جو ایک سسٹم چل رہا ہے نا خام خواہ اس کو بھی کریٹیسائز نہ کرے. وہ جہاں جس کا تعلق ہوتا ہے اس کے مشائخ سے خود ہی تلقین کر دیتے ہیں کہ یوں کر. ایسی چیز نہیں ہوتی کہ سب کے لیے ہی ہو جائے. جس کا جہاں سے تعلق ہوتا ہے اور کسی کو اپنا بڑا مانتا ہے تو بتاتے ہیں کہ ایسے کرو. اس کی ایک مثال یہ بھی ہے کہ اس آخری دور میں حضرت شاہ عبد القادر صاحب رائے پوری رحمت اللہ کی شخصیت بہت بڑی چیز تقسیم ہو گئی. اور حضرت کی ذات ایسی تھی کہ انہوں نے بڑے بڑے مشائخ کی خانقاہوں کو خانقاہوں کی یاد زندہ کر, تین تین چار چار سو افراد بیک وقت ان کے یہاں اعتکاف میں بیعت میں ذکر میں ہوتے. حضرت کہتے ہیں ابو الحسن علی ندوی رحمت اللہ علیہ, حضرت فرماتے تھے کہ ایک دن حضرت نماز پڑھ رہے تھے اور سنتیں پڑھ کے زور کے بعد ہم مسجد سے باہر نکلے تو انتظار میں کھڑے تھے تو ایک آدمی ہیٹ پہنے ہوئے آیا. تو ہیٹ وہ تو پورے انگریزوں کی علامت تھی اس زمانے میں, کہتے تھے یہ تو کیا ہو گیا, کرسٹان کرسٹان ہو گیا. اس نے ہاتھ ملایا اور حضرت کا نام لیا اور کہا یہاں کوئی صوفی عبد القادر صاحب ہوتے ہیں. تو میں نے کہا جی. ان کا آپ کا نام تو اس نے کہا سید جارج. اب نسب تو ظاہر ہے حضور صلی اللہ علیہ وسلم سے ہے نا, تو سید سید ہی رہے گا, چاہے وہ کافر ہو جائے, مرتد ہو جائے, مسلمان ہو, نسب تو نہیں کوئی بدل سکتا. جار اس کا نام تھا. ہم نے کہا آپ کو حضرت سے کس سلسلے میں ملنا ہے, تو انہوں نے کہا میں نے حضرت کو یہ بتانا ہے کہ آپ یہاں خانقاہ بنا کر بیٹھے ہیں اور بہت سے لوگوں کو آپ گمراہ کر رہے ہیں. اصل نجات عیسائیت میں ہے, تو میں نے دعوت دینے آیا ہوں کہ عیسائی ہو جائے. تو یہ جو انسان بہت سے ہیں ان کو صحیح رستہ بھی ملے گا اور قیامت میں یہ بخشے بھی جائیں گے. فرماتے تھے ہمیں چونکہ ہم نے حضرت کو زندگی میں دیکھا تھا, فضول باتوں میں نہیں الجھتے تھے, تو ہم چپ رہے. ہمیں پتا تھا حضرت جانے اور یہ جانے, تو حضرت سنتیں پڑھ کے تشریف لائے تو ہم نے تعارف کرا دیا. کمرے میں جب بیٹھے تو اس نے ساری بات پیش کی. خلاصہ وہی تھا کہ سب لوگ آپ گمراہ کر رہے ہیں اور آپ عیسائی ہو جائیں تاکہ سب کو نجات ملے. تو حضرت نے فرمایا سید صاحب اصل مسئلہ یہ ہے کہ آپ لوگوں نے ہمارے ساتھ بڑا دھوکہ کیا, بہت دغا دیا, فریب دیا. پریشان ہو گیا اس کے. حضرت میں تو پہلی دفعہ آپ سے ملا ہوں, ہم نے آپ کو کون سا دھوکہ دیا ہے؟ فرمانے لگے بھی دھوکے ہی کی بات ہے نا, دیکھو میرے آبا و اجداد تو ہندو سکھ تھے اور آپ لوگ عرب تھے. آپ میرے دادا پردادا کے پاس آئے اور آپ نے کہا کہ یہ جو دین ہے, یہ جو بت پرستی کرتے ہو, یہ تمہیں جہنم میں لے جائے گا, اسلام قبول کرو. تمہارے دادے سیدھے آدمی تھے, تمہاری مان کے اسلام پہ چل پڑے. اب کئی سو سال بعد اب پھر آئے اور کہتے ہو اسلام کو چھوڑو, یہ غلط دین ہے, عیسائیت پہ چڑھو. تو ہم کب تک اپنا دین بدلتے رہیں گے؟ اب چھوڑو, اب دھوکہ نہ, بس ہو گیا دھوکہ, ایک بار اسلام قبول کر لیا, اب جو بھی ہونا ہے جنت جہنم سب ہو جائے گا, اب ہم نہیں بدلتے. تو بات یہ ہے کہ کسی کو اگر متبادل راستہ کوئی پتا ہو نا, اس ذکر اذکار مراقبات کو اس کو ہٹا دیں اور آپ میں خود بخود اللہ کی محبت, اس کی معرفت, اس کا خوف, لوگوں کے ساتھ شفقت, شعور کی بلندی, علم, تزکیہ یہ حاصل ہو جائے گا. کوئی اور راستہ بتاؤ تو یار ہمیں بتا دو, ہم بھی چلتے ہیں. اگر نہیں بتا نا تو پھر جو پہلے سے ایک امت میں راستے چلے آ رہے ہیں, نہ چھیڑو نہ تنگ کرو. یہ کہیے.
لیڈرشپ کو کس حد تک فالو کرنا چاہیے اور کس حد تک جو ہے وہ اخلاق کی گنجائش ہونی چاہیے. جب ہم یہ سمجھتے ہیں کہ ہمارا جو لیڈر ہے, اس کی جو ذہانت ہے, اس کی جو سوچ ہے, شعور ہے, وہ ہم سے گر جاتا ہے, اس سوچ کے باوجود ہمیں اسے اخلاق رکھنا چاہیے. ہم یہ سمجھتے ہیں کہ وہ ہم سے زیادہ باشعور ہے, ہم سے زیادہ عقل مند ہے, پھر بھی اس کو جو ہے حد سے پھر اس کا مشاہدہ کرنا چاہیے کہ اس کا فیصلہ صحیح ہے غلط,
بعد جو ہے وہ فالو کرنا چاہیے یا بالکل فرینڈلی کرنا چاہیے. دماغ لیڈر سے مختلف ہوتا ہے اور انسانی دماغ کی صلاحیتیں اور سوچنے کو کوئی بھی ختم نہیں کر سکتا, نہ کرنا چاہیے. جس حد تک بھی اختلاف ہو, جو لیڈرشپ ہے ان کے ساتھ بیٹھ کے اپنے دلائل کے ساتھ گفتگو کرنی چاہیے, پوری قوت اور شدت کے ساتھ اپنے موقف کا دفاع بھی کرے, ان کو جواب بھی دے, ادب کی حدود میں رہتے ہوئے. یہ دماغ ہے, بالکل کرنا چاہیے, کون روکتا ہے. اور اس کے بعد دل ہے, دل کا کام ہے نیت. نیت میں اپنے اندر بھی خیر رکھنی چاہیے اور توقع بھی رکھنی چاہیے کہ لیڈرشپ میں بھی خیر ہی ہے. دل یکساں ہونے چاہیے اور عملی زندگی میں پھر دماغ اور دل کے بعد بات چلی جاتی ہے پاؤں پہ, پاؤں اس کے ساتھ ہونے چاہیے. عملی زندگی میں لیڈرشپ کا اتباع पांव से पांव मिलाकर चलना होता है और दिल में हमेशा खैर उसके लिए भी बाकी मुआशरे के लिए भी उसके दिल में आपके लिए आपके दिल में उसके लिए दिमाग मुख्तलिफ होते हैं इसे क्यों रोके खुश होना चाहिए लीडरशिप हकीकत में खुशी होती है सैयदना उमर रजी अल्लाह अन्हु की एक बात पे एक आदमी ने اعتراض किया कि उसका आपका फैसला इस तरह नहीं ठीक ये 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 हजरत उमर रजी अल्लाह बिठा के समझाया जब उसकी अकल में बात आ गई ना तो उठ के चला तो आपने फरमाया कसर अल्लाह मसालकुम अल्लाह करे मेरी रियाया में तुम जैसे बहुत से लोग पैदा हो जाए बहुत से लोग चाहिए जो मुझसे इख्तलाफ करें ये वसत नजरी दिल का खुला होना ये उस वक्त होता है जब गुरूर मिट जाता है हमेशा हमेशा गौर से सुनना चाहिए अपने छोटों की बात को इल्हाम किसी की विरासत नहीं है ऐन मुमकिन है कि अल्लाह उसके दिमाग में वो बात डाल दे जो लीडर के ज़हन में नहीं आती हुजूर सल्लल्लाहु अलैहि वसल्लम ऐसे ही करते थे सहाबाए किराम रज़ी अल्लाह बीसियों जगह का अल्लाह के रसूल अगर ये वही है तो हम कुछ नहीं आपकी ज़ाती राय है तो यूं नहीं यूं कर लें यूं नहीं यूं कर लें अपना कर लो हत्ता कि एक दिन आपने कहा कि वकर और उमर तुम दोनों जिस बात पे मुत्तफिक हो जाते हो मैं इसकी मुखालफत नहीं करता तो इसलिए कोई रिश्ते इख्तलाफ करे डट के करे यार दलाइल दे लेकिन वक्त जाया ना करे और बेअदबी ना करे ये ना कहे कि तुम्हें तो सोचना भी नहीं आता तुम्हें तो पता ही कुछ नहीं ला होता ये कहे कि आपकी ये राय हमारी है जी जितने अच्छे लोग होंगे जितने पढ़े लिखे लोग होंगे जितने मुखलिस लोग होंगे ये इनकलाब और तब्दीली का बीज यहां से फूटेगा हम इसी के लिए बात भी करते हैं हम इसी के कायल हैं अगरचे लीडरशिप में लोग दूसरी तरफ के कायल हैं तो ठीक है तजर्बा है उनका भी और तजर्बा इधर भी है वो जो चीज आप कह रहे हैं और क़यादत लीडरशिप ऊपर से जो ठीक करना चाहती है ना अब हमारे ज़राए वसाइल असबाब इत्तेसाल इतना बढ़ गया है कि 30 सेकंड से भी पहले खबर इंटरनेशनल हो जाती है वज़ीरे आज़म सदर कैबिनेट सब ये चाहें कि इस्लामाबाद में नशा नहीं होना चाहिए और आप पारा का एसएचओ ये चाहे कि नशा होना चाहिए तो नशा होगा इसलिए जितने बासलाहियत अफराद बनते हैं तब्दीली उतनी तेज और मुहर्रिक उसका हो जाता है मजहबी लोगों में सियासी शऊर भी जरूरी है या तो साफ कह देगा यार मुझे सियासत से बहस नहीं मेरा कोई शऊर नहीं मुझे अपने कामों से बिस्मिल्लाह उनका भी अच्छा मसरफ है उनसे कहेंगे हजरत दुआ करते रहिएगा साथ रहिए मत आइए सियासत में लेकिन दुआ बड़ी चीज है आप ही की चाहिए और मजहबी शऊर के साथ जब सियासी शऊर भी बेदार होता है ना तो फिर तब्दीली आती ज्यादा से ज्यादा लोगों की तर्बियत और तब्दीली लोगों में आनी चाहिए फर्द में तब्दीली आ गई ना सोच में तब्दीली आ गई उसे कहा जो रोज मैं 3 घंटे 4 घंटे इंडियन मूवीज देखता हूं मैंने अब सीखा है कि मुझे 2 घंटे पढ़ना है तो इसकी मिसाल ज्यादा सही मिसाल आप उस किसान को देखिए कि जब बिजाई का मौसम आता है तो छट्टा मारता है और खुद नहीं जानता कि अल्लाह किस पौधे में बरकत दे और इस एक दाने से 100 दाने पैदा हो जाए इससे हमारा ख्याल यही है कि आवाम की सतह पे काम करते रहना चाहिए कुछ पता नहीं कि खुदा उसकी बरकत कहां जाहिर करे امام غزالی یہ کرتے رہے امام غزالی کی کتابیں جب سپین پہنچی تو اتنا اس کو خراب کیا سپین کے لوگوں نے کہ چوراہوں میں کتابیں رکھ کے آگ لگا دیئے غزالی کی کتابیں جلائی گئیں سپین اور سپین میں انقلاب امام غزالی رحمت اللہ علیہ کے ایک شاگرد بھی لے کے آئے جو حرم میں ان سے ملے تھے اور امام غزالی نے اسے بتایا کہ مملکت کیسے چلاتے ہیں طاقت کا حصول کیا ہوتا ہے طاقت کے ذرائع کیا ہوتے ہیں یہ سب کچھ اسے سمجھاتے رہے جس دن وہ اقتدار میں آیا غزالی کا فلسفہ نافذ ہو عوامی قوت جو ہے نا اگر اس میں یہ صلاحیت پیدا ہو جائے کہ وہ جھوٹ سے ہر طرح سے بچیں خود بھی جھوٹ نہ بولیں قیادت پہ جو جھوٹے الزامات لگتے ہیں ان سے متاثر ہو کر لیڈر کو نہ چھوڑیں اور الزامات 100% صحیح بھی ہوں اور لیڈرشپ نے کوئی حرکت ایسی کی بھی ہو تو مثبت پہلو پہ کہ بندہ ہے نا بشر ہے غلطی ہوئی ہوگی یار اللہ نے معاف کیا ہوگا نہیں کیا تو قیامت جانے اللہ جانے ہم کون سا اس پہ محتسب مقرر ہوئے ہیں یہ جتنی پوزیٹیو تھنکنگ عوام میں پیدا ہو جاتی ہے مخالفین کا پروپیگنڈا بے اثر ہو جاتا ہے اندھی تقلید نہیں رہتی کہیں بھی تو اس لیے عوامی سطح عوامی معاشرہ عوام عام عوام محنت ان پہ ہونی چاہیے کیونکہ اس کا پلٹاؤ کوئی نہیں نا عوامی قوت کے ذریعے جو لوگ آتے ہیں اگر عوام میں شعور پیدا ہو تو جو دو چیزوں میں آپ بہت واضح فرق دیکھتے ہیں پاکستان میں جس حکمران کو بھی آرمی نے ہٹا دیا 10 آدمی نہیں نکلے کے احتجاج کر بھٹو صاحب کو پھانسی ہوئی ہمارے ہوش میں بچے خاصے جانتے دیکھتے تھے شہر میں گھومنے نکلے تو 1000 آدمی نہیں تھا جو بھٹو کی پھانسی پہ احتجاج کرتا کوئی نہیں نکلا آرمی کا خیال تھا کہ لوگ آئیں گے تو جب کچھ بھی نہیں ہوا نواز شریف صاحب 2/3 میجارٹی سے کہتے ہیں آئے تھے اگلوں نے کان پکڑ کے باہر نکال دیا کسی ایک شہر میں ایک جگہ مظاہرہ نہیں ہوا ان کے نکالنے پہ اگر 5 لاکھ آدمی کہیں جمع ہو جاتا تو فوجی کی عادت سوچتی نا کہ یہ ہمارے شہری ہیں بھائی ہیں یار کیا ہو گیا اور دوسری طرف آپ کو شاید معلوم ہو یا آپ نے پڑھا ہو نہ پڑھا ہو تو پڑھنا چاہیے ایران میں انقلاب آیا خمینی اپنی تمام تر مذہبی رجحانات کے باوجود کمیونسٹوں سے انہوں نے اتحاد کیا مارکس کی قبر لندن میں ہے یاترا کے لیے ہم بھی گئے تھے بڑا نظریہ تھا چاہے جو بھی تھا لیکن اس کے نظریے نے دنیا کو ہلا کے رکھ دیا 1917 میں جو لینن کا انقلاب آیا ہے ابھی تو ایک صدی گزری ہے اگلی 5 صدیوں میں بھی ہم وہ نقصان نہیں پورا کر سکتے وہ نقصان نہیں پورا ہو سکتا جو مسلمانوں کا ہو खुमैनी ने इत्तेहाद कर लिया कम्युनिस्टों से, वो जो अंदर उनके मुल्ला और मौलवी थे उनमें से बहुत सो ने उनकी मुखालफत भी की, उन्होंने समझाया, इत्तेहाद हो गया। और जब इक्तदार आया है तो उन्होंने बड़ी हिकमत अमली के तहत उन्हें अलग कर दिया, और जो कुव्वतें खिलाफ उसके काम कर रही थी इस इनकलाब के, उन कुव्वतों ने पूरी काबीना और पार्लियामेंट ऐसे उड़ा दिए, 80 आदमी मारे गए, और उनमें वो लोग थे जिन्होंने जिंदगी भर इनकलाब के लिए काम किया। इतने पुरअज़्म, तो खुमैनी को इत्तला देने के लिए इमाम को उनके बेटे आए, और बेटा रो रहा था। खुमैनी इमाम का घर जब हम देखने गए कुम में, हमने कई बार उसको देखा, तो वॉशरूम में रेडियो लगा हुआ था, बस गए और वो ऑन कर देते थे फिर वॉशरूम यूज करते थे, इंटरनेशनल खबरें बैठ के सुनते रहते थे, जितनी भी देर वॉशरूम में लगे वक्त जाया नहीं करना, खबरें सुनते रहते कि क्या हो रहा है। तो उन्हें अपने बेटे से खबर सुनी कि ये चीजें हो गई हैं, सुनते रहे। उनका बेटे आंखों में आंसू क्यों है, उसे हिचकियां लग गई, उससे कहा अब्बा भाई भी शहीद हो गए। खुमैनी ने और डांटा, उससे कहा तुम्हें यकीन नहीं है हम सब जन्नत में जाके मिलेंगे, आखिरत में अल्लाह पे भरोसा नहीं है, निकलो यहां से, रोते डांट पड़ गई। अवाम ने बर्दाश्त नहीं किया, ये अवामी कुव्वत थी, तो सब कुछ तबाह हो जाने के बावजूद अगले दिन नई सब खड़ी पड़ी। तो इसलिए अवाम के जरिए जो इनकलाब बरपा होता है बाहमी एतमाद पर, सरमायादाराना निजाम इसे कबूल नहीं करता, सरमायादाराना निजाम के लिए अवामी इनकलाब को रोकना मुमकिन नहीं होता, और सरमायादाराना जहनीयत और सरमायादार ऊपर के इनकलाब को तब्दील कर देता है। 25 करोड़ मार्केट में फेंक दिए, 1 अरब रुपया फेंक दिया कि वजीर आजम को हटाओ, अपोजिशन को खरीद लिया कि हंगामे करने हैं, और ये इल्जाम आते हैं, और हम अवामी ताकत को उभारेंगे। अब आपने सियासत की बात की है तो अगरचे हमारा मौजूद भी नहीं और हम कोई जानते भी नहीं इतना, लेकिन 77 की जो तहरीक चली थी ना पाकिस्तान में, जितनी तहरीकें अब तक चली हैं सबसे ज्यादा पावरफुल थी। ये लिखा हुआ है, आप सियासत को पढ़ें, और उसकी कयादत मुफ्ती महमूद साहब ने की थी, क्योंकि आलमी ताकतें जानती थी कि इस मुल्क में भुट्टो के अगेंस्ट जो भी उठेगा अगर उसके साथ मजहब का तड़का नहीं लगा हुआ होगा ना तो अवाम नहीं निकलेंगे, मजहब को भी इस्तेमाल करो, तो उन्होंने मजहब को इस्तेमाल किया, फांसी हो गई। ये खुद मुफ्ती साहब ने कहा, वो इतनी बड़ी शख्सियत बन गई थी कि भुट्टो भी आके खड़ा हो जाता तो लोग से नहीं देखते थे, उधर लपकते थे। उन्होंने खुद इस बात का इकरार किया, उन्होंने कहा वो अमेरिका ने हमें इस्तेमाल कर लिया और भुट्टो को फांसी हो गई, नुसरत भुट्टो से राब्ता करो, अब हम जियाउल्लाह के खिलाफ तहरीक चलाएंगे, MRD तश्कील पाई। ये हमारी आंखों के सामने के किस्से हैं। तो आलमी ताकतें इस तरह के आदत में तब्दीली ले आती हैं, और बहुत हरबें, लेकिन अवामी सतह जब उसमें जहन बन जाता है तो फिर इसे चेंज करना इतना आसान नहीं होता, फिर नतीजा यह निकलता है कि वो ताकतें पसपाई पे मजबूर हो जाती हैं, हट जाती हैं, पीछे हो जाती हैं। चुएनलाई ने अवामी ताकत के जरिए तब्दीली पैदा की ना, में किसी ने च्यून लाई को पढ़ा है? माओ माओ को, च्यून लाई भी नहीं, माओ को नहीं पढ़ा. ऐसे ही मुंह उठा के आ गए हो सियासत, पढ़ो पढ़ो. इंकलाब कैसे आते हैं, तब्दीली कैसे आती है, अपनी कियादत पे इल्जाम कैसे लगते हैं, किस तरह खवातीन को खरीदा जाता है कि तुम इल्जाम लगाओ कि तुम इसके साथ दाश्ता रही हो, ये तुम्हारे साथ रहा है, और वगैरह वगैरह. आप हमसे बेहतर जानते हैं कि आप मीडिया को देखते रहते हैं. माओ जब इनकलाब के लिए चला तो माओ रोता था जब हुकूमत कायम हो गई. उसने कहा मेरा छोटा सा बच्चा रोटी नहीं खा सका, मर गया, भूख से मर गया. शाम को सब जमा होते थे, जो रोटी पकी होती थी टुकड़े होते थे, और उसमें माओ को भी उतना ही हिस्सा मिलता था जितना एक आम आदमी को मिलता था. तो उस अवामी इनकलाब को कोई ताकत कुचल नहीं सकती. इसलिए तब्दीली का जो हकीकी रास्ता है, अब बच्चे इस पे क्या बात करें, लेकिन अगर आप इजाजत दें तो जरा सी और बात करूं. पिछली सदी में जो उम्मत की सतह पर तब्दीली करना चाहते थे ना, या जो चाहते थे कि कम से कम हमारे मुल्क में इस बर्रे सगीर में इंकलाब आए, उनमें एक बड़ी हस्ती मौलाना इलियास साहब रहमतुल्लाह अलैह की. हज़रत इलियास साहब रहमतुल्लाह अलैह ने अपने खुलफा से, अपने करीबी लोगों से कहा कि एक नई उम्मत पैदा करनी है. ये जो कौम अब है ना, मतलब ये था कि इनसे कुछ नहीं होना हिंदुस्तान वालों से, एक नई कौम पैदा करनी है. फिर एक खत में उन्होंने लिखा, स्टडी करेंगे तो आपके सामने आएगा, लिखी हुई चीजें. हम या इन तहरीरात के तजिए के कायल हैं, या जो खुद आंखों देखा मुशाहिदा और बीती है उसके कायल, इससे सुना और उससे सुना, ये कुछ नहीं. ऐसी गप्पे हो गए. हजरत मियां जी ईसा साहब रहमतुल्लाह के लिखा कि हिंदुस्तान में तब्दीली के लिए जो तहरीक मैंने शुरू की है, अल्हम्दुलिल्लाह तबलीगी जमात तबलीग करने लगी है, और अब ये लोग ईमान पर जम गए. फिर कुछ अरसे बाद खत लिखा कि तबलीग वाले नमाज पर जम गए, ये नमाज नहीं अब छोड़ते, और अब शुरू करें हम अपनी मेहनत ज़कात पे, कि ज़कात का माल सही जगह पे खर्च होना चाहिए. अगर हजरत की ये बात चल जाती तो बहुत बड़ी मुआशी तब्दीली पैदा हो जाती. तबलीग वालों को अब तक देखें आप, ये नमाज में कितने पक्के होते. हज़रत फरमाया ज़कात शुरू करो. और फिर लिखा कि अब मेरी जिंदगी बाकी नहीं रही, वगरना ज़कात के बाद हज और हज के बाद इमामत के लिए बात शुरू करनी. ये इमामत का जो तसव्वुर है ना, ये हमारी सुन्ना में भी है, हमारे यहां भी इमाम होना चाहिए. चूंकि लोग जाहिल ज्यादा हैं, इन्होंने उसे शियत के साथ मंसूब कर दिया. अहले तशय्यो में भी इमाम है, हमारे यहां भी इमामत. आपने कहीं मौलाना अबुल कलाम आजाद के नाम के साथ लिखा हुआ देखा होगा, इमामुल हिंद. उन्हें इसलिए कहते थे कि बड़ी जोर शोर से बहस चली कि हिंदुस्तान में इमामत के दर्जे पे फाइज कौन हो. तो शकलिन मौलाना महमूद हसन रहमतुल्लाह फरमाया इसको इमामत दो, ताकि कौम मुत्तहिद हो सके, मुत्तफिक हो सके. हजरत का इंतकाल हो गया, ज़कात आखिरी चीज थी जिस पे उन्होंने बात की, और वो इतनी बड़ी तब्दीली के दाई थे कि वो देवबंद गए और शेखुलिंद रहमतुल्लाह ने पूछा कैसे आए हो मौली इलियास. उनका हज़रत जिहाद पे बैत करने आया हूं. ये पूरा मंसूबा था, कि किसी तरह इस उम्मत को इसके पांव पे खड़ा किया जाए लोगों में ईमान नमाज रोजा zakat और उसके बाद जिहाद ये सब चीजें उनके ज़हन में थी हमसे खुद हमारे हजरत ने कहा मौला अबुल हसन अली नदवी रहमतुल्लाह अलैह एक दिन बहुत खुश थे तो उसे फरमाया कि ये देखिए यहां मौला इलियास साहब रहमतुल्लाह अलैह यहां आके रहे थे कमरे में बैठे थे इशारा फरमाया यहां हजरत खड़े हुए थे मौला इलियास साहब इस पहाड़ी पे मैं लेके गया था और मैंने कहा हजरत जैसी नजर आप मजारुल उलूम और देवबंद के मदरसों को देख के उन पे जो नजर डालते हैं नदवा पे भी आपकी एक नजर होनी चाहिए फिर हजरत रहमतुल्लाह ने फरमाया कि हजरत ने मुझसे कहा एक उस वक्त कहा और एक मर्तबा हजरत फरमाते थे कि बूढ़े हो गए थे हजरत तो हमारी मस्जिद में गांव की असर की नमाज पढ़ी तो मैंने जूते सीधे करके सामने रखे तो दूसरी मर्तबा फिर ये जुमला दोहराया दो मर्तबा मुझसे कहा कि हम अब तक हजरत सैयद अहमद शहीद रहमतुल्लाह अलैह की तजदीद के साए में जी रहे हैं इंतकाल हो गया 44 में वगरना इस जमात को लेके चल रहे थे धीरे धीरे तब्दीली फिर तकसीम हो गई जब तकसीम हो गई तो जितने बुजुर्ग थे बैठे उन्होंने कहा हिंदुस्तान में अगर सियासत पे काम करना शुरू किया ना तो बिल्कुल नहीं चलेगा गवर्नमेंट सेकुलर होनी चाहिए हमारे जो दूसरे भाई बसते हैं अगर सियासत में हमने दखल दिया तो रही सही मेहनत भी खत्म हो जाएगी बस इसे नमाज रोजे तक महदूद रखो ये इतना बड़ा खला पैदा हो दूसरी बड़ी शख्सियत जो तब्दीली के लिए उठी थी और जिन्होंने इस्लाम की बहुत सी चीजों को बिल्कुल पॉलिटिकल शेड दे दिया मौदूदी साहब मौलाना ने चाहा कि तब्दीली आए लेकिन तब्दीली का मरहला उस मौके पे पहुंच के रुक गया जब जमात इस्लामी ने इलेक्शन को ज्वाइन किया ये वो चीज थी जो डॉक्टर इसरार रोते डॉक्टर साहब कहते थे मत जाओ हम चूंकि डॉक्टर साहब के साथ रहे देखा तशरीफ आवरी होती थी उनसे जिन चीजों पे हम क्या हमारी औकात क्या लेकिन इख्तलाफ राय बहरहाल था चीजों में डॉक्टर साहब आते थे बातें करते थे बहस करते थे वो इस बात को रोते थे वो कहते थे हम जो पॉलिटिकल इसमें चले गए ना जाते और मौलाना इंकलाब के लिए काम करते रहते तो अब तक मुल्क में बहरहाल कुछ न कुछ तब्दीली जरूर होती बड़े लोग गलतियां भी बड़ी ही करते 1953 में खत्म नबूवत की तहरीक चली फिर उसके बाद हालात और बिगड़े जनरल अयूब जो था वो मौलाना से डरता था बहुत वो जानता था कि जमात इस्लामी के वर्कर्स जो हैं इनके पास पूरा स्ट्रक्चर है ये काम कर सकते हैं अब तक भी है जो खूबी जिसकी है झूठ नहीं बोलना चाहिए अब तक भी जमीयत के लड़के काम कर अब हमने देखे ये चाहे वो तशद्दुद करें मारें वो जब मारते हैं तो पूछने वाला कोई नहीं होता कि क्यों मारा है ताकत है ना काम किया जो भी है अयूब खान ने जेल दे दी उन्हें जेल से जब वो रिहा हुए तो अयूब खान ने कहा यार ये आदमी कहीं और मुसीबत ना कर दे बुलाओ मिलना है नया नया इस्लामाबाद बना था मौलवी साहब मिलने आए तो अयूब खान ने गले लगाया वो मसनूई जो क्या कहते हैं चौंचले ओ मौलाना आप कैद में थे हजरत मुझे तो पता ही नहीं चला मेरी हुकूमत में आपको कैद हो गई मुझे कल ही सेक्रेटरी बताया मैंने कहा मौलाना को फौरन रिहाई दो मौलाना बड़े आदमी है आइए मौलाना आइए प्रेसिडेंट उसे नहीं पता कि जेल में कौन गया है पॉलिटिकल लीडर्स में से झूठ बकते थे तो मौलाना ने एक जवाब दिया और जहानत थी उनकी उनका अयूब खान साहब आपने मेरे 2 साल जाये नहीं किए आने वाली नस्ल के दो साल तय कर दिया आप दो दो सालों में मैं अगर लिखता और लिटरेचर पर आम करता तो इस कौम के जवानों में बड़ी तब्दीली आ गई उसने पत्ता फेंका यूथ ने और ये सही पत्ता उसने उसी का मौलाना आप इस्लामी निजाम और इनकलाब के दाई हैं मैं अपनी उम्र तजर्बे बसीरत की बुनियाद पे कहता हूं इस मुल्क में कभी सही निजाम नहीं आ सका और ना आप एक काम करें पाकिस्तान का ये नक्शा है किसी जगह पे आप हाथ रखें उंगली रखें गवर्नमेंट आपको जमीन देगी गवर्नमेंट आपको फंड्स देगी मौना जाएं बैठ जाएं इस पॉलिटिक्स को छोड़ दें और आप इंकलाब के लिए अपने बच्चे तैयार करें जवान तैयार करें इसका मौना वो जो आपके बच्चे तब्दीली लाएंगे ना फिर कहीं इस्लाम आ सकता है पॉलिटिक्स के जरिए कभी भी नहीं वहां जब बाहर आए तो अखबारी नुमाइंदों ने पूछा उन्होंने कहा जी हां मुलाकात रही और अयूब खान जमीन के एक टुकड़े के इवज मुझे खरीदना चाहते थे मैंने इनकार कर दिया किया तो फिर वही मंसूरा जमीन खरीदी लेकिन वो उस वक्त खरीदी जब मौना बिल्कुल रह गए थे और अफसोस की बात है ये लिखा हुआ भी है 77 में जियाउल हक ने सारे आलम इस्लाम की चीदा चीदा उलमा की कॉन्फ्रेंस बुलाई इस्लामिक समिट था समिट तो भुट्टो का हुआ था उसके बाद कराची में बहुत बहुत बड़े बड़े उलमा पूरी उम्मत के लोग आए तो अबुल हसन नदवी रहमतुल्लाह अलैह कहते थे कि हम लाहौर आए तो हमने कहा वहां मौलवी से भी मिलेंगे अगरचे जमात इस्लामी छोड़ती थी लेकिन रख रखाव एक वजा एक तहजीब एक पुरानी रीत बाकी थी फरमाते में जब मिलने गया तो मौलाना ने कहा कि अबुल हसन अली मियां बड़ा अफसोस है जो बीज हमने काश्त किए थे वो फसल ऐसी तैयार नहीं हुई जो मैं चाहता था और उम्र इतनी हो गई है कि अब मैं रास्ता बदलने की कोई सलाहियत भी नहीं पाता वक्त भी कोई नहीं रह गया मगर अब इस नाकामी पे अफसोस है कि पॉलिटिक्स में जरूरत से ज्यादा घुसने के नतीजे निकले ना इसलिए आपके सवाल के जवाब में इतनी बात इसलिए अर्ज करना पड़ी कि हम इस नुकताए नजर के कायल हम कहते हैं लोगों में शऊर होना चाहिए पार्टी में जो अफराद आते हैं उनके सोचने की सतह बुलंद होनी चाहिए उनमें बर्दाश्त का मादा होना चाहिए झूठ का तजजिया करने में माहिर होने चाहिए पता होना चाहिए और अगर सच भी है लीडरशिप ने कोई हर्ज नहीं है हम संभाल लेंगे हम सीधा कर देंगे लीडरशिप वो भी इंसान ही है ना यार लेकिन दूसरा भी नुकता नजर है वो कहते हैं ऊपर से आए उनके भी अपने दलाल खैर बहुत शुक्रिया भाई आप हजरात के आने का बहुत मेहरबानी अल्लाह ताला जज़ाए खैर दे और खुदा करे हम बार बार ऐसे मिलते और बैठते